الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسول الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة النساء کی 95 نمبر آیت آج ہم انشاءاللہ پڑھیں گے 95 فرمایا کہ لا يستوي القاعدون من المؤمنين غير اولي الضرر والمجاهدون في سبيل الله بأموالهم وأنفسهم فضل الله المجاهدين بأموالهم وأنفسهم على القاعدين درجتن وکل وعد اللہ الحسنہ فضل اللہ المجاہدین علی القاعدین اجرن عظیمہ. پیچھے جب بات چل رہی ہے آیت نمبر 70-71 سے کہ جنگ کے لیے کہا گیا تھا ان کمزور مسلمانوں کے بچانے کے لیے جو کافروں کے ہاتھوں میں فتنے کا باعث بن رہے تھے, ان کو مارا پیٹا جا رہا تھا اسلام کی وجہ سے, اور پھر ان منافقین کے خلاف بھی جنگ کرنے کا جو پچھلی دفعہ ہم نے آیات پڑھی تو اس میں یہ حکم دیا گیا تھا کہ ان منافقین کو بھی سزا دی جائے گی, ان کے خلاف اقدام کیا جائے گا جو فتنہ فساد پیدا کر رہے ہیں اور بغاوت پیدا کر رہے ہیں اور حکومت اسلامیہ کی بات نہیں مان رہے. تو ان سب دونوں کاموں کے لیے جہاد پہ جانا تھا, جنگ کے لیے جانا تھا, یعنی یہ جنگی مہمات تھیں نہ کہ صرف عدالت کی مہمات. جیسے ہمیں بھی پاکستان میں بعض وہ جائز تھی یا نا جائز تھی, پاکستان کی بات کر رہا ہوں تو وہ تو ہمیں نہیں پتہ, لیکن بہرحال یہاں پر بھی کچھ فوجی آپریشنز ہوتے ہیں, اسی طرح کے آپریشنز کچھ نبی کریم صلی اللہ علیہ وسلم کو بھی کرنے پڑے. یہ آیتیں انہی کی طرف اشارہ کر رہی تھی 94 نمبر آیت تک. اس کے بعد اب یہ فرمایا جا رہا ہے کہ ان مہمات میں جانے والے اور ان مہمات میں نہ جانے والے ان کا کیا بنے گا. ٹھیک ہے, ایک پیچھے گروہ آیت نمبر 72 میں زیر بحث آیا تھا سورہ نساء کی کہ جو اللہ نے حکم جب دیا تو وہ ٹال مٹول کرنے لگ جاتے ہیں, جہاد کے لیے نہیں نکلتے. تو ان دونوں باتوں کو آپ ذہن میں رکھیے گا, منافقین ہیں جو جہاد پہ جانے سے کتراتے ہیں اور مومنین ہیں جو جہاد پہ آرام سے چلے جاتے ہیں. ایک یہ بات, جہاد یہاں دوسری قسم کا زیر بحث ہے جو کمزوروں کے بچانے کے لیے یا فتنوں کو ختم کرنے کے لیے, کہہ لیجیے ظلم اور فتنے کو ختم کرنے کے لیے. تو یہ جہاد زیر بحث ہے یہاں پر. اس جہاد میں اور دوسرا جو جہاد رسولوں کی زندگی میں ہوتا ہے وہ دو ڈفرینٹ قسم کے جہاد ہیں. ایک جہاد وہ ہے کہ جس میں اعلائے کلمت اللہ جس کو کہتے ہیں کہ اللہ کے رسول اپنے قانون اتمام حجت کی روشنی میں اتمام حجت کے بعد کافروں کو سزا دیتے ہیں. یہ جو جہاد ہے اس میں کوئی پیچھے نہیں رہ سکتا, یہ رسول کا ساتھ دینے کا, یعنی رسول کا کوئی ساتھی ہے اور وہ عذاب بننے کے لیے جا رہے ہیں اور وہ ساتھی کہیں ہم نے نہیں جانا, یہ نہیں ہو سکتا. اور دوسرا جہاد جو ہے وہ ظاہر ہے کہ جو ظلم کے خلاف ہے, اس میں اختیار دیا جاتا ہے کہ کوئی جانا چاہے تو چلا جائے, جو نہیں جا سکتا وہ بتا دے, لیکن اتنی وائرل ہونا چاہیے کہ ظلم کے خلاف جو فوج اتنی بن جائے کہ مسئلہ حل ہو جائے, یہ نہ ہو کہ ساری گھر بیٹھے ہوئے ہیں اور کوئی بھی نہیں جا رہا. یہ جو جہاد ہے یہ جہاد فرض کفایہ ہوتا ہے. وہ جہاد جو ظلم اور عدوان کے خلاف ہوتا ہے وہ فرض کفایہ ہوتا ہے, لیکن جو رسول کے زمانے میں رسول واللہ یعذب بعیدہم والی صورت کا ہوتا ہے وہ جہاد اختیاری نہیں ہوتا, وہ فرض کفایہ نہیں ہوتا, اس میں سب کو جانا ہوتا ہے. جتنے بھی قابل جنگ لوگ ہوتے ہیں سب کو جانا پڑے گا. ہاں رسول ہی کسی کو اجازت دے دیں کہ آپ نہ جاؤ ٹھیک ہے گھر رہو, یا رسول ہی کسی کام کے لیے کسی کو پیچھے چھوڑ جائیں, جیسے جنگوں میں ہوا کہ کبھی حضرت عثمان کو واپس بھیج دیا مدینہ میں عامل بنا دیا, کبھی حضرت علی کو بنا دیا, تو یہ ہوتا رہتا تھا. لیکن جن جن کو رسول کہہ دے کہ تم نے جانا ہے تم نے جانا ہے, ان سب کو جانا ہے, اب انکار نہیں کر سکتے. تو یہ دو طرح کے جہاد ہیں, ایک نبوت کے رسالت کے قانون کے نفاذ کے لیے اور دوسرا ظلم کے خلاف. تو یہاں چونکہ سورہ نساء میں آیت نمبر 70 سے بات یہ شروع ہوئی ہے کہ کمزوروں کے خلاف کمزوروں کو بچانے کے لیے جہاد کرنا ہے فتنہ ختم کرنے کے لیے, تو ان میں اب جو لوگ نہیں جا رہے کیا وہ بھی منافق سمجھے جائیں گے, وہ بھی گناہ گار سمجھے جائیں گے؟ یہ مسئلہ زیر بحث آ گیا. ایک وہ منافقین ہیں جو جہاد میں جاتے ہی نہیں ہیں, ٹھیک ہے، وہ ٹال مٹول کرتے ہیں جب پڑھ چکے ہیں کہ جب مسلمانوں کو شکست ہوتی ہے تو حالانکہ اپنے آپ کو مسلمان کہہ رہے ہیں لیکن بڑے خوش ہوتے ہیں کہ شکر ہے ہم نہیں گئے، اور جب کوئی کامیابی ملتی ہے تو دکھ کرتے ہیں، اوہو کاش ہم بھی گئے ہوتے، ہمیں بھی مال غنیمت مل جاتا۔ تو یہ لوگ اور تھے، مسلمانوں میں سے کچھ لوگ ان جہادوں میں نہیں جا رہے تھے، ان کی اب بات ہو رہی ہے۔ تو فرمایا کہ وہ مومنین جو جہاد میں نہیں جاتے بیٹھے رہتے ہیں، اور ان کو کوئی بیماری وغیرہ بھی نہیں ہے، غیر اولی ضرر، لا یستوی القاعدون من المومنین، مسلمانوں میں سے بیٹھ رہنے والے غیر اولی ضرر جن کو کوئی مسئلہ نہیں ہے، کوئی بیماری نہیں، کوئی معذوری نہیں ہے، وہ جو بیٹھے رہتے ہیں وہ بھی جہاد میں نہیں جاتے، وہ برابر نہیں ہو سکتے، والمجاہدون، اور وہ مجاہد برابر نہیں ہو سکتے جو اللہ کے راستے میں جہاد کرتے ہیں، فی سبیل اللہ، والمجاہدون فی سبیل اللہ، یہ دونوں برابر نہیں ہو سکتے، بیٹھے رہنے والے اور جہاد میں جانے والے، تو یہ دونوں برابر نہیں ہو سکتے۔ کیوں؟ کیونکہ ایک جدوجہد کر رہا ہے اللہ کے راستے میں اپنے مال کے ذریعے سے اور اپنی جان کے ذریعے سے، اور دوسرے گھر بیٹھے ہوئے ہیں۔ اب لیکن یہ بات میں بتا رہا ہوں کہ ان کی ہو رہی ہے جو مومنین ہیں، منافقین کی نہیں ہو رہی، یا وہ جن کا آیت نمبر 70 میں کہ سست ٹال مٹول کرنے والے نہیں ہیں، یہ کچھ اور طرح کا معاملہ ہے۔ تو یہ دونوں برابر نہیں ہو سکتے، یعنی گھر میں بیٹھے رہنے والے اور جہاد کے لیے جانے والے برابر نہیں ہو سکتے۔ کیوں؟ کیونکہ یہ مجاہدون فی سبیل اللہ بے اموالہم و انفسہم، یہ اپنی مال سے اور جانوں کے ذریعے سے جہاد کرتے ہیں۔ یہ اصل میں پرانے زمانے کے جہاد کا طریقہ ہے، یہ جہاد کا طریقہ ختم ہوا سلطان محمد فاتح کے زمانے میں۔ جتنے مجاہدین ہوتے تھے فی سبیل اللہ جاتے تھے، یعنی گھوڑا ان کا، تلوار ان کی، تیر ان کا، کچھ حکومتیں دے دیتی تھی سہولت کے لیے اپنے فوجیوں کو بہتر کرنے کے لیے، لیکن زیادہ خرچہ وہ خود ہی کر کے جاتے تھے، کیونکہ اللہ کی راہ میں جہاد کرنا ہے تو نکل پڑتے تھے، گھوڑا بھی ان کا، تلوار بھی ان کی، کھانا پینا بھی ان کا۔ تو یہ اب مال کے ذریعے سے ہوگا جہاد، اور انفسم اپنے آپ کو پیش کر رہے ہیں، میدان جنگ میں جا رہے ہیں۔ تو اس طرح سے یہ جو مجاہدین تھے، یہ ظاہر ہے کہ جو گھر بیٹھا ہوا ہے ایک جنگ میں اور ایک گیا ہوا ہے، تو برابر تو نہیں ہو سکتے، یہ پہلی بات ہوگی۔ تو اس کے بعد فرمایا فضل اللہ المجاہدین، البتہ اللہ نے مجاہدین کو فضیلت عطا فرمائی ہے، بے اموالہم و انفسہم، وہ لوگ جو اپنا مجاہد جہاد کرتے ہیں مال سے اور جان کے ذریعے سے، اللقائدینہ، بیٹھے رہنے والوں پر ایک فضیلت دی ہے، درجہ تن، ایک درجہ۔ یہ جو درجہ ہے یہ اس کا مطلب یہ نہیں ہوتا کہ صرف ایک پوائنٹ زیادہ ہے، بہت زیادہ، وہ آگے اللہ تعالیٰ واضح بھی کر دیں گے۔ درجہ کا مطلب ہے کہ ان کا الگ درجہ ہے، ان کا الگ درجہ ہے، یہ مطلب ہے یہاں پہ۔ اس درجے میں کتنا فاصلہ ہے وہ ایک الگ بات ہے، کہ ایک آدمی یہاں بیٹھا ہوا ہے اور ایک آدمی وہ اوپر بیٹھا ہوا ہے، تو درجہ ایک ہی ہے، یہ الگ درجہ ہے، وہ الگ درجہ ہے۔ تو اس معنی میں یہ آیا ہے، یعنی کہ صرف ایک درجہ اوپر رکھا نہیں، ان کا الگ درجہ ہے، ان کا، ان کو فضیلت والا درجہ ملا ہوا ہے۔ ٹھیک ہے، تو اب دوبارہ دیکھیے کہ وہ لوگ مومنین میں سے جو گھروں میں بیٹھے ہوئے ہیں، وہ ان مجاہدین کے برابر نہیں ہو سکتے جو اپنے مال اور جان کے ذریعے سے جہاد کر رہے ہیں۔ جو لوگ اپنے جان اور مال کے ذریعے سے جہاد کر رہے ہیں، ان کو اللہ تعالیٰ نے گھر بیٹھے رہنے والوں کے مقابلے میں ایک درجہ بلند دیا ہے، ایک درجہ فضیلت دی ہے۔ وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى، دونوں سے اللہ کا وعدہ اچھا ہے، یعنی اب یہ منافق نہیں ہے، ان دونوں سے وعدہ اچھا ہے۔ یہ وہ جملہ ہے جس کی وجہ سے ہم المومنین کو مومنین کے معنی میں لے رہے ہیں۔ تو دونوں کے ساتھ اللہ کا وعدہ اچھا ہے، یعنی یہ سزا نہیں پائیں گے، گناہگار نہیں ہیں۔ تو میں نے بتا دیا کہ فرق کیا ہے، ایک فرق یہ ہے، پرانے ہمارے مفسرین یہ فرق کرتے ہیں کہ ایک جہاد ہوتا ہے جو نفیر عام کا ہوتا ہے، نفیر عام کا مطلب ہے کہ پوری قوم کو کہا گیا کہ جہاد کے لیے نکلو، اس میں سے جو پیچھے رہ جائے گا وہ گناہگار ہوگا، اور ایک وہ ہوتا ہے کہ جس میں خود ہی حکومت کہہ رہی ہوتی ہے یہ لوگ جائیں گے، یہ لوگ جائیں گے، باقی نہیں جائیں گے، تو اس میں پھر گناہگار نہیں ہوتے جو گھر بیٹھے ہوتے ہیں۔ لیکن میں نے جو فرق بتایا وہ یہ ہے کہ جہاد دو قسم کا ہے، جب رسول نکلے گا کفار کو تک کی تعذیب کے لیے، ان کے عذاب کے لیے، جو اتمام حجت کے بعد ہوتا ہے، پھر کوئی رسول کا ساتھ نہ دے، یہ گناہ کی بات ہے، اور ایک وہ جہاد ہے جو رسول اللہ علیہ وسلم کے زمانے ہی میں فتنہ اور فساد کے خلاف ہو رہا تھا، اس میں اگر کوئی پیچھے رہ جاتا ہے تو وہ گناہگار نہیں ہوتا، اگر وہ منافقت کی وجہ سے نہیں رہ رہا، منافقت کی وجہ سے رہ رہا ہو تو پھر گناہگار ہے۔ تو فرمایا جو گھر بیٹھے ہوئے ہیں لیکن مومنین ہیں، مخلص ہیں، ان کے لیے اور جو جہاد پہ گئے ہیں، دونوں سے اللہ کا وعدہ اچھا ہے، لیکن بہرحال جو جہاد پہ جا رہے ہیں ان کو اللہ نے فضیلت عطا کی ہے ایک درجہ۔ اب آگے اس درجے کو میں نے جیسے بتا رہا تھا کہ وہ ایک درجہ کر کے یہ نہ سمجھے کہ یہ نیچے ہیں اور یہ اوپر، ایسے نہیں ہیں۔ فرمایا فضل اللہ المجاہدین علی القاعدین اجرا عظیما، اللہ نے مجاہدین کو بیٹھے رہنے والوں کے مقابلے میں اجر عظیم کا فضیلت عطا فرمائی، یعنی یہ چھوٹا نہیں ہے، یہ درجہ بہت بڑا ہے کہ ان کو ثواب مل ہی نہیں رہا اور یہ چونکہ اپنی جان اور مال کے ذریعے سے جہاد کر رہے ہیں تو اجر عظیم ملے گا۔ تو اب یہ جو پہلی بات تو یہ ہو گئی کہ یہاں پر مومنین زیر بحث ہیں جو اس جنگ میں نہیں جا رہے، جو فوجی مہمات میں نے کہا ان میں نہیں جا رہے، یہ عذاب کے والا معاملہ نہیں ہے کہ جو کافروں کو عذاب دینے کا حکم ہے اس کے لحاظ سے نہیں ہے، اس کے لیے جب حکم دیا جائے گا کسی بھی مسلمان کو وہ پیچھے نہیں رہ سکتا۔ یہاں پر اب نفیر عام بھی ہو اس کے لیے کہ بھائی جہاد کے لیے جانا ہے آ جاؤ، جو جا سکتا ہے تو بس جتنے چلے گئے ٹھیک ہے، اگر حکومت سمجھے کہ نہیں تعداد پوری نہیں ہوئی تو پھر وہ دوبارہ بلائے گی، ورنہ اس کو لگ گیا کہ بھی ضرورت پوری ہو گئی ہے، اتنے لوگوں سے جہاد ہو جائے گا تو وہ معاملہ بالکل الگ ہو جائے گا۔ آگے جو آئے تھے یہ بہت اہم ہے، درجات منہ و مغفرتن و رحمتن و کان اللہ غفور الرحیم، وہ جو اوپر درجہ تھا واحد اس کو اب دیکھیے کہ اللہ تعالیٰ نے جمع کر دیا ہے کہ اللہ تعالیٰ نے مجاہدین کو بیٹھے رہنے والوں کے اوپر ایک فضیلت دی ہے اجر عظیم کی، درجات کی، درجات کی فضیلت دی ہے، درجات منہ خاص اپنی طرف سے، بہت دلچسپ ہے۔ تو اللہ تعالیٰ نے مجاہدین کو بیٹھے رہنے والوں کے مقابلے میں اجر عظیم کی فضیلت دی ہے کہ ان کو بہت اجر ملے گا، پھر فرمایا درجات منہ، اللہ کی طرف سے بہت درجات ملیں گے۔ اس کو بھی آپ سمجھ لیجئے کہ درجات کا مطلب کیا ہے، مثال کے طور پر ایک آدمی 100 نیکیاں کما کے آیا ہے اس کو 100 نیکیوں والی جنت ملے گی، جو 125 والے کما کے لایا اس کو 125 والی جنت ملے گی، اس اعتبار سے درجات ہوں گے۔ پھر دونوں ایک ہی میدان میں جنگ میں اترے ہیں، دونوں دو مسلمان ایک جنگ میں اترے ہیں، دونوں نے بہادری سے لڑا ہے، لیکن ایک بڑی جد و جہد کر کے بڑی مشکل سے تلوار خرید کے قرض اٹھا کر یہ کر کے آیا ہوا ہے اور ایک آرام سے آیا ہوا ہے، یہاں پر بھی درجے کا فرق پڑ جائے گا۔ اسی طرح ایک اپنی جان کی پرواہ کیے بغیر لڑا ہے اور اس کا جذبہ یہ ہے کہ میں بس دین کی سربلندی کے لیے اپنی جان دے دوں، کوئی مسئلہ نہیں ہے، اور دوسرا جو ہے وہ بڑے احتیاط سے بچ بچا کے چل رہا ہے، تو یہاں پر بھی باریک قسم کا درجات کا فرق پڑ جائے گا۔ تو اس کو اللہ تعالیٰ نے بیان کیا ہے کہ مومنین کو بہت سارے درجات ملیں گے، ہو سکتا ہے کہ ایک آدمی کو جہاد میں اترا ہے اور وہ بزدل آدمی تھا لیکن اپنی بزدلی پہ قابو پا کے اللہ کی خاطر نکل پڑا ہے، تو یہ بہادر آدمی کے مقابلے میں اس کا درجہ زیادہ ہونا چاہیے، کیونکہ اس نے اپنی بزدلی پہ قابو پایا ہے، اس کے پاس پیسے نہیں تھے، اس نے قرض لے کر آ گیا ہے، تو ان کو اب درجات زیادہ مل جائیں گے۔ یہی چیز تمام عبادات کے اندر ہے، آپ نماز پڑھ رہے ہیں، اس آدمی کی نماز جو دکھ کی حالت میں نماز پڑھنے آ گیا ہے اور اس آدمی کی نماز جو خوشی میں پڑھنے آیا ہے، فرق ہوگا، اجر زیادہ ملے گا۔ اس آدمی کی نماز جو بڑی تکلیف سے اٹھتا بیٹھتا ہے، گھٹنے ساتھ نہیں دیتے ہیں، اس آدمی کی نماز جو آرام سے بیٹھا پڑھ رہا ہے، فرق ہوگا۔ تو اب جتنی جد و جہد کی، جیسے نبی کریم صلی اللہ علیہ وسلم، جتنے قدم چلو گے اتنا ثواب ملے گا۔ تو اب یہ جو چیز ہے یہ ظاہر ہے کہ مشقت کے ساتھ جوڑ دیا کہ نماز کے لیے اگر کوئی مشقت اٹھا رہا ہے تو اس کو مشقت کے لحاظ سے زیادہ ثواب ہو جائے گا۔ تو جتنے بھی نیکی کے اعمال ہیں، روزہ رکھتے ہوئے، ایک آدمی کو شوگر ہو جاتی ہے اس نے روزہ رکھا ہوا ہے، ایک آدمی کو پیاس بہت ستاتی ہے، میرے ایک ماموں تھے تو وہ 5 منٹ بھی بھوک برداشت نہیں کر سکتے تھے، ان کی ہم حالت دیکھتے تھے کہ ظہر کے بعد ان کی کیا حالت ہوتی تھی، وہ ایسے لگتا تھا کہ جیسے ابھی جان نکل جائے، لیکن وہ روزے رکھ لیتے تھے، उनकी जो ये सब्र करने की जो दर्जात होंगे वो हमारे मुकाबले में ज़्यादा होंगे, फितरी सी बात है। तो ये जो दर्जात मिन हुए ये असल में जमा इसलिए आ गया कि कई पहलुओं से अल्लाह ताला ने इनाम देना होता है, तो वो सबको मुख्तलिफ पहलुओं से इनाम मिलता चला जाता है। व मग़फ़िरतन, इन लोगों को मग़फ़रत भी हासिल होगी। ये इंसानों की सबसे बड़ी ज़रूरत है, सबसे बड़ी ज़रूरत है कि जो कोताहियाँ हो गई हैं, जो गुनाह हो गए हैं, वो माफ़ कर दिए जाएँ। तो यहाँ मुजाहिदीन को कहा गया है कि तुम्हें मग़फ़रत भी मिलेगी, तुम्हारे जो कोताहियाँ हैं, गुनाह हैं, वो माफ़ कर दिए जाएंगे। व रहमतन, और खुदा की तरफ से शफ़क़त, मेहरबानी भी हासिल होगी। व कान अल्लाह गफ़ूर रहीम, इसलिए कि अल्लाह ताला हैं ही गफ़ूर रहीम, तो ये मामला कर देंगे। तो ये बहुत मुजाहिदीन के लिए, हम इस सादत से महरूम हैं कि जिहाद नहीं कर सकते, हमारे ज़माने में वो जिहाद रहा ही नहीं जो इस तरह का जिहाद। और जब अफ़गानिस्तान में हुआ तो मैं भी जाने की कोशिश की थी, लेकिन वहाबियों ने मुझे जाने नहीं दिया था कि तुम गांधी साहब के शागिर्द हो तो वापस चले जाओ। तो बहरहाल जो मौका मिला था वो भी हासिल नहीं हो सका। तो ये जो है अल्लाह ताला की आयत, इसमें दोनों के लिए तसल्ली है कि जो जंग फ़र्ज़ वाली टाइप की नहीं है, फ़र्ज़ कफ़ाया टाइप की है, उसमें फ़र्ज़ कफ़ाया का तसव्वुर वाज़ह ही होगा। फ़र्ज़ कफ़ाया उन फ़राइज़ को कहते हैं जो हर हर आदमी करने ज़रूरी नहीं होते, बस इतने लोग कर दें कि काम हो जाए। मसलन मैयत अगर कोई हो गई है तो इतने लोग जनाजे में चले जाएं कि नहलाने धुलाने, दफन करने, कफन पहनाने वगैरह का काम हो जाए, तो फ़र्ज़ कफ़ाया अदा हो गया। इसमें तमाम लोगों को, जिन जिन को इतला मिले, जनाजे में जाना ज़रूरी नहीं होता। इसी तरह ये जो जिहाद है जो जुल्म के ख़िलाफ़ होता है, इसमें इतनी फ़ौज अगर तैयार हो जाए कि उस जुल्म को कलाकामा किया जा सकता है, तो बस सब की तरफ से फ़र्ज़ अदा हो गया। वो बाकी गुनाहगार नहीं होंगे, तब गुनाहगार होंगे जब उतनी फ़ौज फराहम नहीं हुई और लोग मुनाफ़िकत की वजह से घरों बैठे हुए, फिर गुनाहगार होंगे। तो ये बहुत ही ज़्यादा, अब देखिए कि वहाँ ऊपर कहा था कि एक दर्जा हासिल है, आगे जो तफसील उसकी आई है वो देखिए क्या कुछ है उसके अंदर। अजरे अजीम है, दर्जात मिन हुए, मग़फ़रत है, रहमत है, ये कुछ मिल जाएगा उन मुजाहिदीन को। तो अब ये मुजाहिदीन के लफ्ज़ से बाज़ लोगों ने यह भी बात निकाली है कि दूसरी तरह की जद्दोजहद जो है वो भी इसके अंदर शामिल कर ली जाए। मसलन कोई तबलीग करने जा रहा है, कोई तालीम हासिल करने जा रहा है, दीन की तालीम, कोई दीन सिखाने जा रहा है, कोई सीखने जा रहा है, तो वो भी शामिल कर लिया जाए, तो इसमें कोई शुबा नहीं। लेकिन ये क्यासन शामिल होगा, असल में यहाँ पर जो मुजाहिदीन हैं वो वही ज़ेर बहस हैं जो अल्लाह के रास्ते में निकलने वाले हैं, जिहाद के लिए निकलने वाले हैं। तो जो भी जद्दोजहद कर रहा है अल्लाह के रास्ते में, उसको लाजमन अजर मिलेगा, उनके मुकाबले में वो बेहतर हो जाएगा जो कोई जद्दोजहद नहीं कर रहे। जद्दोजहद अपने सीखने की भी होती है, जैसे आप लोग आए हुए हैं तो कहीं सफ़र करके आए, कोई लंबा चल के आया है, कोई दूर से आया, कोई करीब से आया है, तो ये एक जद्दोजहद है जो हमें यहाँ लाती है, तो इसका भी अजर मिलेगा। दीन सीखने से लेकर दीन पे अमल करने, दीन के खिदमत करने, इस सब का अजर मिलता है। तो ये जद्दोजहद में आ जाएगा, लेकिन ये क्यासन आएगा, असल चीज़ यहाँ पर तलवार है, क्योंकि बे अमवाले इमवान फुसेम में पहला जहन जिहाद की तरफ जाता है। लेकिन भारत जब हम चल के आते हैं, थकते हैं, अल्लाह की बात को गौर से समझते हैं, तो ये हमारी जान खप रही होती है इसमें। तो वो लोग जो दीन सीखने नहीं निकलते, जो सीखने निकलते हैं बराबर नहीं होंगे, तो ये सब कुछ इसमें आ जाएगा, लेकिन ये बहरहाल बाद में शामिल होगा। क्योंकि बात चल रही है जिहाद की, वो हम पीछे समझ रहे हैं कि इस सियाक़ो सबाक में ये जिहाद ही की बात हो रही है। आगे चलते हैं। इन अल्लज़ीन तवफ़ाहुमुल मलाइकतु ज़ालिमी अनफुसिहिम कालू फ़ीमा कुंतुम कालू कुन्ना मुस्तज़फ़ीना फ़ी फ़िलर्स। वो लोग जिनको फरिश्ते मौत देंगे इस हालत में कि वो अपनी जानों पर जुल्म ढा रहे होंगे, तो फरिश्ते उनसे कहेंगे कि तुम कहाँ पड़े हुए हो, तो आगे से कहेंगे कि हम तो कमज़ोर हैं, बाहर निकल नहीं सकते, ज़मीन इस इलाके में बड़े कमज़ोर लोग हैं। कालू, तो फरिश्ते कहेंगे अलम तकुन अर्जुल्लाही वासिया, कि अल्लाह की ज़मीन वसी नहीं है। फतो हाजरू फीहा, कि तुम उसमें निकल जाओ, हिजरत कर लो। फ़ौलाई का मावाहुम जहन्नम, इन लोगों का ठिकाना जिन्होंने हिजरत नहीं की दीन के तंग होने के बावजूद जगह के, उनका ठिकाना दोजख है। वसाअत मसीरा, ये नहायत ही बुरा ठिकाना है। बहुत सख्त आयत है। मक्का में और इर्द गिर्द के जो इलाके थे उसमें उसमें सूरत हाल ये थी कि जो मुसलमान थे, दिल से मुसलमान हो गए हुए थे, लेकिन अमल नहीं कर पाते थे, क्योंकि अमल करेंगे तो पता चल जाएगा, नमाज पढ़ेंगे तो पता चल जाएगा कि ये मुसलमान हो गया है। उसके नतीजे में वही जुल्म होना था जो हज़रत बिलाल के साथ हुआ, हज़रत सुमैया के साथ हुआ, हज़रत हारिस के साथ हुआ, मक्का में शुरू के दिनों में वही जुल्म होना था। तो उस जुल्म की वजह से लोग डरे हुए थे, लेकिन अंदर से ईमान ला चुके थे। तो अब वो ये ख्याल करके बैठे हुए थे कि हम कमज़ोर हैं, हम मुकाबला नहीं कर सकते, तो इसलिए हमें इंशाल्लाह अल्लाह की तरफ से कुछ नहीं पूछा जाएगा। इस आयत में अल्लाह ताला ने बता दिया कि नहीं, इस आयत के बाद तुम्हें यहाँ से निकलना है, अगर नहीं निकलोगे तो तुम्हें काफिर समझा जाएगा। ठीक है, तो उसको यूँ बयान किया है कि इन अल्लज़ीना तवफ़ाहुमुल मलाइका, जिन लोगों को फरिश्ते जान लेंगे इस हालत में कि वो ज़ालिमी अनफुसेहिम, वो अपनी जानों पर जुल्म ढा रहे होंगे। जानों पर जुल्म ढा रहे होंगे का मतलब यह है कि वो अल्लाह के ईमान पर ज़िंदगी गुजारने की वहाँ उनको इजाज़त नहीं होगी, लेकिन रह वहीं रहे होंगे, मक्का ही में या इर्द गिर्द के इलाकों में। तो ये काम जो होगा वो जुल्म होगा। इससे हमारे लिए एक सबक निकलता है कि असल अहमियत ईमान की होनी चाहिए, और असल अहमियत ईमान के मुताबिक ज़िंदगी गुजारने की होनी चाहिए। तो ऐसे जगहों पर जहाँ आपके लिए ईमान के मुताबिक ज़िंदगी गुजारनी मुमकिन ना रहे, तो आपको वहाँ से निकल जाना चाहिए। खाओ मोहल्ला छोड़ना हो तो मोहल्ला छोड़ा जाए, शहर छोड़ना पड़े तो शहर छोड़ा जाए, और बाज़ सूरतों में मुल्क भी छोड़ा जा सकता है। पुराने ज़माने में ये आसानी होती थी कि जहाँ चाहे चले जाएँ, बस वहाँ जाके इजाज़त लेनी होती थी, वो छान पटक करके इजाज़त दे देते थे। आजकल कोई वीज़ा लेना पड़ता है ये, लेकिन अपने मुल्क के अंदर बाज़ जगह महफूज होती हैं। तो ये हिजरत उस इलाके को छोड़ने की बात है, हिजरत कहिए या जो कुछ है, लेकिन अपना उस इलाका जहाँ पे आपको ईमान के मुताबिक ज़िंदगी गुजारने की इजाज़त नहीं मिल रही, तो उस इलाके को छोड़ना पड़ेगा। ईमान की खातिर ये कुर्बानी दी जाएगी। तो ऐसे ही वो लोग जो दूसरे मुल्कों में रहते हैं, यहाँ से चले गए हुए हैं, अगर वहाँ वो देखें कि उनके अपने लिए, उनकी अपनी औलाद के लिए ईमान पर कायम रहना मुमकिन नहीं है, तो उनको वहाँ से वापस आ जाना चाहिए। तो ये असूल निकलेगा यहाँ से। तो इन अल्लज़ीना तवफ़ाहुमुल मलाइका, तो वो लोग जिनको फरिश्ते इस हाल में जान निकालेंगे कि वो अपनी जानों पर जुल्म ढा रहे होंगे, तो फरिश्ते उनको कहते कहाँ पड़े हुए, फीमा कुंतुम, तो आगे से कहेंगे हम कमज़ोर हैं। जाहिर थे तो कमज़ोर, लेकिन कमज़ोर किस मानी में थे कि ईमान का ऐलान नहीं कर सकते थे और अमल नहीं कर सकते, डरते थे कि मार पड़ेगी जैसे बिलाल को पड़ी, या तो ये डरते थे। लेकिन इसके लिए वो कमज़ोर तो कोई नहीं होता कि अपना बोरिया बिस्तर उठाए और निकल जाए। ठीक है, तो इसलिए कहा कि फरिश्तों ने आगे से कहा कि अलम तकुन अर्जुल्लाही वासिया, क्या ज़मीन अल्लाह की तुम्हारे लिए खुली नहीं थी, निकल चलो यहाँ से। फतुहाजिरु फीहा, तो उसमें तुम हिजरत कर जाओ। तो गोया ये हिजरत का हुक्म आया है कि जो लोग अब मक्का में या इर्द गिर्द के इलाकों में सताए जा रहे हैं, तो उनके लिए अब कमज़ोर होने का बहाना नहीं चलेगा, उनको अपने ईमान की खातिर इलाका छोड़ के जाना होगा। खा मदीना पहुंच जाएं, खा कहीं और चले जाएं जहां पर वो दीन के मुताबिक ज़िंदगी गुजार सकें। अगर ऐसा नहीं करेंगे तो फ़ाउलाई का मावाहुम जहन्नम, तो इनका ठिकाना दोजख है। वसाअत मसीरा, और यह नहायत बुरा ठिकाना है। ये बहुत बड़ी कुर्बानी है जो अल्लाह ताला मांग रहे हैं, अपना इलाका, अपना कौम, अपना घर छोड़ के आ जाना। फिर ज़ाहिर है कि बाज़ का सूरत ही होती है कि घर बिकता ही नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अपना घर छोड़ कर आए तो वो उनके चाचा ने, किसी ने बेच दिया और पैसे खा लिए। तो इस तरह से जो चीज़ें होती हैं, फिर ज़ाहिर है कि ये कुर्बानियाँ ही होती हैं। تو اللہ تعالیٰ قربانی مانگ رہے ہیں، لیکن ظاہر ہے کہ قربانی خدا کی خاطر ہم دے رہے ہوتے ہیں تو وہ کچھ نہ کچھ سربند کر دیتا ہے، معاملات حل ہو جاتے ہیں۔ البتہ اس میں وہ لوگ اللہ تعالیٰ نے اجازت دے دی کہ جو ہجرت بھی نہیں کر سکتے، یہ اللہ تعالیٰ نے مان لیا کہ کچھ ایسے جانتے ہیں اللہ تعالیٰ کے کچھ ایسے لوگ ہوں گے کہ جو ہجرت بھی نہیں کر سکتے۔ فرمایا الا المستضعفین، سوائے ان کمزوروں کے، من الرجال، جو مردوں میں سے ہیں، مثلا ٹانگیں کام نہیں کرتی، نہیں نکل سکتے، والنساء، اور عورتیں جو کسی وجہ سے، والولدان، اور بچے، لا یستطیعون حیلہ، وہ کوئی کوشش بھی نہیں کر پاتے، ان کے لیے امکان نہیں ہے کہ کوئی کوشش کریں، ولا یہتدون سبیلا، اور ان کو پتہ بھی نہیں کہ کیا کرنا ہے، کہاں سے نکلنا ہے، کیسے جانا ہے، کیا کرنا ہے، ان لوگوں کو اللہ تعالیٰ دوزخ میں نہیں پھینکیں گے۔ تو بات واضح ہو گئی، یعنی جو لوگ طاقتور ہیں، راستے نکال سکتے ہیں، آنے جانے کا امکان ہے ان کے لیے، ان کو نکلنا ہوگا، نہیں تو کافر سمجھے جائیں گے اور دوزخ میں جائیں گے۔ اور کچھ لوگ وہ ہیں کہ جو اس اعلان کے بعد بھی اس کمزوری کا شکار ہیں کہ وہ چل پھر نہیں سکتے، وہ ان کو راستوں کا پتہ نہیں ہے، وہ کہیں ڈاکوؤں کے ہاتھ لگ جائیں، کچھ اس طرح کی صورتحال ہو، تو ان کے لیے پھر بھی نرمی رہے گی۔ اب ظاہر ہے کہ یہ آدمی نے اپنے بارے میں خود فیصلہ کرنا ہوتا ہے کہ میں واقعتاً نہیں کر سکتا۔ فَأُولَئِكَ عَسَى اللَّهُ أَن يَعْفُ عَنْهُمْ، تو یہ وہ لوگ ہیں کہ جن کے بارے میں توقع ہے کہ اللہ تعالیٰ ان کو معاف کر دے۔ وَكَانَ اللَّهُ عَفُوًّا غَفُورًا، اور اللہ تعالیٰ عفو اور غفور ہے۔ پیچھے بھی دو صفات اللہ تعالیٰ کی اکٹھی آئی ہیں، غفور اور رحیم، وہ رہ گیا اس کے توجہ دینے میں۔ غفور اور رحیم پہلے آ چکا ہے ایک دو دفعہ، تو میں واضح کر چکا ہوں کہ خدا کی جو رحمت ہے وہ عدل کا تقاضا کرتی ہے، تو رحمت صرف انہی پر ہوتی ہے جو عدل کے مطابق رحم کے مستحق ہوں۔ اگر کوئی ایسی شفقت ہو جو عدل کو خراب کر دے تو وہ نہیں کی جائے گی۔ ٹھیک ہے، تو جو رحمت کی وجہ سے مستحق ہوں گے کہ ان کو معاف کیا جائے، ان کے لیے ہی مغفرت کا قاعدہ چلے گا، تو مغفرت کا عمل رحمت کے ضابطے کے تحت ہوگا، مغفرت کا عمل رحمت کے ضابطے کے تحت ہوگا، وہ مغفرت نہیں ہوگی جس میں ظلم وجود میں آئے۔ مثلا فرعون کو غفور الرحیم کیوں معاف نہیں کرے گا؟ تو اس کی وجہ یہی ہے کہ اس کو معاف کرنے کا مطلب ہے کہ جو قاعدہ اپنے رحمت عدل کا بنایا ہے وہ ٹوٹے گا۔ تو اب ہمیں اللہ سے توقع نہیں ہے کہ وہ عدل کے ضابطے کو توڑے، تو اس لیے غفور الرحیم کا مطلب یہ ہوا کہ ان لوگوں پر رحمت مغفرت ہوگی جو رحمت کے مستحق ہوں گے، اور رحمت کا کون مستحق ہوگا؟ جس کے اوپر رحمت کرنے کی وجہ سے عدل کا ضابطہ نہ ٹوٹے۔ اب یہاں جو صفت بتائی ہے وہ عفوًا غفورًا ہے، بالکل دو صفات الگ ہیں، وہاں رحیم تھا، یہاں رحیم نہیں ہے۔ اب جو عفوًا ہے یہ ترس کے مفہوم سے پھوٹا ہوا ہے، یعنی معاف کرنے کا مطلب ہے، اس کا معافی لفظ اسی سے نکلا ہوا ہے، تو اس میں لگتا ہے کہ ترس کا مفہوم زیادہ ہے، کہ چونکہ یہ کمزور ہیں، بے بس ہیں، کچھ کر نہیں سکتے، تو ان کو معافی کر دینا چاہیے، ٹھیک ہے، اس طرح کا، تو وہ عفو ہونے کی وجہ سے مغفرت پائیں گے۔ اگر اللہ تعالیٰ عفو نہ ہوتے تو معافی نہیں ہونی تھی، یعنی کچھ معافیاں مجبوری والی ہوتی ہیں، یعنی آدمی کچھ کر ہی نہیں سکتا تھا، ہم اس کو کیسے سزا دی جائے، اس کے بس کی بات ہی نہیں تھی، وہ بیچارہ، اس کے پاس ٹانگیں ہاتھ ہی نہیں تھے کہ وہ چل کے نکل سکتا، تو اس طرح کے آدمی کو اب کیا سزا دی جائے گی؟ تو یہاں پر عفو کا قاعدہ چلا کہ اللہ تعالیٰ کی عافیت والا جو صفت ہے وہ یہاں پر، نبی اکرم صلی اللہ علیہ وسلم نے اس عفوون کو شاید انہیں آیتوں کی روشنی میں فرمایا ہے کہ دعا کرتے، زیادہ دعا عافیت کی مانگا کرو، اور جو الفاظ سکھائے ہیں وہ یہ ہیں کہ اللہم انکا عفوون، اے اللہ تعالیٰ آپ عفو کرنے والے ہیں، یہی والا فاعف عنا، تو ہمیں معاف کر دیں، یا فاعف عنا واحد بھی بول سکتے ہیں۔ تو عفو جو ہے وہ ان اس آیت سے سمجھ آ رہا ہے کہ وہاں پہ اللہ کی صفت عفو کام کرے گی جہاں پہ بے بسی نظر آ رہی ہے آدمی کے اندر. اس کے مثلا کسی کو مار مار کے بے ہوش کیا ہوا ہے تو اللہ کہے نماز پڑھو, نہیں وہ نہیں پڑھ سکتا. ایک آدمی بیماری کی وجہ سے بے ہوش پڑا ہوا ہے تو اللہ تعالیٰ پوچھے تم نے, میں نے 18 سال, ایک خاتون ہمارے عزیزوں میں تھی, 18 سال وہ قوم میں رہی, تو ان کے بارے میں اگر کہا, اللہ تعالیٰ کہیں گے 18 سال تم نماز نہیں پڑھی, تو یہ نہیں ہوگا, یہ عفو ہونے کے خلاف ہے. تو ایسے لوگ جو زندہ رہے 18 سال قوم کی حالت میں نماز نہیں پڑھ سکتے تھے, تو ان پر نماز کی سختی نہیں ہوگی. تو اسی اصول پر اللہ تعالیٰ کہہ رہے ہیں کہ ان کو عفو ہونے کی وجہ سے معافی مل جائے گی, کیونکہ یہ بے بسی ہے ان کے اوپر. ایک آدمی قومے میں پڑا ہوا ہے, اس کو نماز نہیں پڑھ سکتا, استنجا نہیں کر سکتا, کھا پی نہیں سکتا, اس سے ہم کہیں کہ نماز کی سزا دے دی جائے, یہ نہیں ہوگا. تو اب یہ بات واضح ہوئی اس میں کہ جو لوگ ہجرت کر سکتے ہیں وہ ہجرت نہیں کر رہے, ان کو راستوں کا بھی پتہ ہے, پیسے بھی ہیں, ہمت بھی ہے, بس ان کو کس دن رات کو نکل جانا ہے تو نکل جانا ہے, ان کو پلاننگ کرنے بھی آتی ہے, سب کچھ آتا ہے, تو وہ پلاننگ کریں, وہ نکل جائیں. اگر یہ لوگ نہیں نکلیں گے تو یہ کافر سمجھے جائیں گے. دوسرے وہ لوگ تھے کہ جو نہ پلاننگ کر سکتے تھے, نہ ان کو پتہ تھا کدھر جانا ہے کدھر نہیں جانا, اور وہ کسی پر اعتبار بھی نہیں کر سکتے کہ کس سے بات کریں کس سے نہیں کریں, تو اور کوشش بھی نہیں کر سکتے, ان کے پاس کمزوری ہے, مجبور کر دینے والی کمزوری ہے. تو ان کے بارے میں فرمایا کہ ان کو میں دوزخ میں نہیں ڈالوں گا, بلکہ اللہ کے جو ضابطۂ عفو ہے اس کے تحت ان کو معاف کر دیا جائے گا. عفیت جو عفو کا معاملہ ہے, یہ میں نے واضح کر دیا کہ یہ اللہ کی ایسی صفت ہے کہ جو جس کی وجہ سے ہمیں رخصت کا قاعدہ اللہ تعالیٰ دیتے ہیں. کہ رخصت کا قاعدہ کیا ہے, کہ جب ہم کوئی کام کر سکنے کے قابل نہیں ہوتے تو اللہ تعالیٰ ہمیں معاف کر دیتے ہیں کہ ٹھیک ہے تم اس قابل نہیں ہو. اسی سے پھر جو تکلیف مالا یوتاق کا اصول ہے ہمارے دین میں بیان کیا جاتا ہے, اس کو بھی سمجھ لینا چاہیے. تکلیف مالا یوتاق کا مطلب ہوتا ہے کہ ایسی ذمہ داری جس کی کوئی طاقت نہیں رکھتا. تو اللہ تعالیٰ وہ ذمہ داری ہم پر عائد نہیں کرتے جس کی ہمارے اندر طاقت نہ ہو. تب ایک مثال کے طور پر اللہ تعالیٰ مجھے کہیں کہ تم نماز پڑھو اس طرح سے کہ 24 گھنٹے تم نے ایک ٹانگ پہ کھڑے رہنا ہے, نہیں کہیں گے, کیونکہ یہ ہماری طاقت سے باہر ہیں. اس طرح کا کوئی کام اللہ تعالیٰ جتنی بھی ہمیں عبادات کہی ہیں, جتنے بھی نیک جدوجہد کی کوششیں ہمیں کہی ہیں, وہ انسان کر سکتے ہیں. اس لیے کیونکہ اللہ تعالیٰ جو ہیں وہ ہمیں تکلیف مالا یوتاق نہیں دیتے. ایک مثال یہ ہو سکتی ہے کہ ایک آدمی کو کینسر ہو گیا اور اس کو اتنی تکلیف ہو رہی ہے کہ اس کے بس میں نہیں ہے کہ اس کو برداشت کر سکے, اور اس تکلیف میں اس کی زبان سے کوئی کفر یا جملہ نکل گیا. ٹھیک ہے, اب اللہ تعالیٰ دیکھیں گے کہ اس کی طاقت کتنی تھی. اگر اس کے اندر طاقت اتنی نہیں تھی کہ وہ یہ تکلیف برداشت کر سکا, تو اس کی زبان سے یہ نکلنا ہی تھا, یہ بھی اس دائرے میں آ جائے گا. اس کو پھر اللہ نے بیان کیا ہے کہ اگر کفار تمہیں تنگ کریں اور ان کی تکلیف سے بچنے کے لیے تم ظاہری طور پر کہہ دو کہ میں اللہ کو ایک نہیں مانتا, تو دل میں ایمان ہے تو تمہیں میں کچھ نہیں کہوں گا. ٹھیک ہے, تو اس طرح کی جو کیفیات ہوتی ہیں وہ اسی اصول پر ہیں, عافیت کے اصول پر. تو اس کا مطلب ہے کہ جب آدمی اس قابل نہیں ہے کہ اس ذمہ داری کو اٹھا سکے تو اللہ تعالیٰ کی طرف سے سزا نہیں ملے گی. تو فاولائک عسی اللہ ان یعفو, تو ان لوگوں کے ساتھ معافی کا اصول ہوگا. لیکن یہ فیصلہ اللہ نے کرنا ہے, مجھے ہر حالت میں صحیح بات پہ قائم رہنے کی کوشش کرنی ہے. مجھے نہیں معلوم کہ میرے اندر کوئی تکلیف برداشت کرنے کی, بس احمد بن حنبل رحمہ اللہ کا جو واقعہ ہے کہ ان کو صبح شام کوڑے مارے جاتے تھے اور ہر کوڑے کے جواب میں وہی کہتے تھے کہ بھائی اللہ کی کتاب میں سے یا نبی کریم صلی اللہ علیہ وسلم کی احادیث میں سے کوئی بات لے آؤ تو میں مان لوں گا. تو مورخین لکھتے ہیں کہ اگر اتنے کوڑے ہاتھی کو مارے گئے ہوتے تو وہ بھی بول پڑتا, تو وہ نہیں بولے. تو یہ لوگ جو ہوتے ہیں ان کو پتہ ہوتا ہے کہ کتنی تکلیف برداشت کر سکتے ہیں, تو وہ کر گئے. تو تو وہ پہلے آدمی ہے جن کو امام اہل سنت کہا گیا, پہلے آدمی, اتنا بڑا آدمی اتنی مار کھا کے اپنا موقف نہیں تبدیل کیا. تو موقف تبدیل, یہ جو ایمان چھوڑنا ہے, تو یہ انہوں نے محسوس کیا کہ میں نہیں بولوں گا تو ساری امت مر گئی ہے, حق پہ قائم رہنے والا کوئی رہے گا ہی نہیں, یہی سوچا ہوگا لگتا انہوں نے, تو اس لیے وہ تکلیف برداشت کر گئے. تو اب ان کو جو جنت ملے گی معلوم نہیں, وہ یہ جو مجاہدین کے ساتھ اللہ نے وعدہ کیا ہے کہ درجات اور یہ اور سب کچھ ان کو بھی ملے گا انشاءاللہ. تو یہ جدوجہد کی بعض صورتیں ایسی ہوتی ہیں کہ آدمی عزیمت پہ کھڑا ہونا پڑتا ہے, تو کوشش یہی کرنی چاہیے کہ عزیمت پہ رہے, لیکن جو رخصتیں اللہ نے دے دی ہیں وہ عزیمت کا حصہ نہیں ہوتا, وہ بھی عظیم, ان کا اپنانا بھی عظیمت ہے. مثال کے طور پر اللہ نے کہا ہے کہ بھائی سفر میں آگے آئے آ رہی ہیں آیتیں, سفر میں قصر کر لو, تو وہ اللہ نے خود کہہ دی ہے, بس اللہ اللہ خیر سے اللہ. لیکن وہ جگہ جہاں تکلیف میں قربانی کے موقع پر آدمی کو اظہار کرنا پڑتا ہے, وہاں پھر اجتہادی فیصلہ ہوتا ہے آدمی کا کہ میں اب کیا کروں. تو ہو سکتا ہے کہ ایک آدمی کہے کہ بھائی اللہ نے اجازت دی ہے کہ میں ظاہری طور پر ایک جھوٹ بول دوں, اندر سے تو میرا عقیدہ وہی ہے, تو میں نے کہہ دیا بس ٹھیک ہے, تو اس سے کوئی فرق نہیں پڑے گا. تو یہ بھی ہو سکتا ہے, جیسے بعض علماء نے امام احمد بن حنبل کے زمانے میں فیصلہ کیا کہ ہم اوپر سے کہہ دیتے ہیں, اندر سے ہماری رائے ٹھیک ہے تو کوئی بات نہیں ہے. لیکن انہوں نے سوچا کہ نہیں, میں یہ راستہ اختیار نہیں کروں گا. اس کو پھر عزیمت کہتے ہیں کہ آپ مشکل وقت میں آپ رخصت کا طریقہ اختیار نہ کریں اور اصل بات پر قائم رہیں. آگے اللہ تعالیٰ نے ایک تسلی دینے کے لیے بات فرمائی ہے کہ وَمَن يُهَاجِر فِي سَبِيلِ اللَّهِ يَجِدْ فِي الْأَرْضِ مُرَاغَمًا كَثِيرًا, جو بھی اللہ کے راستے میں ہجرت کے لیے نکلے گا تو اس کو وہ پائے گا زمین میں بہت سی پناہ گاہیں. یہ اب اللہ تعالیٰ نے ایک بشارت کے انداز میں ایک بات کہی ہے, کچھ ہلکا پھلکا وعدہ بھی ہے اور کچھ راستوں کے بارے میں جو امکانات ہوتے ہیں ان کی طرف تسلی کی اشارہ بھی کرایا. وہ ہمارے جگر مراد آبادی ہیں غالباً, انہوں نے ایک شعر کہا ہوا اسی مضمون کا ہے وہ, کہ سفر ہے شرط, سفر کرنا شرط ہے, مسافر نواز بہتہرے, کہ مسافروں کو نوازنے والے بہت ہوتے ہیں. تو وہی بات اللہ تعالیٰ کہہ رہے ہیں کہ ہجرت کرو, کہیں کوئی غار مل جائے گا, کہیں کوئی درخت مل جائے گا, تم پناہ لیتے لیتے پہنچ جاؤ گے, کوئی مسئلہ نہیں ہے. تو وَمَن يُهَاجِر فِي سَبِيلِ اللَّهِ يَجِدْ فِي الْأَرْضِ مُرَاغَمًا كَثِيرًا, تو پناہ گاہیں ملتی رہیں گی, اس میں گھبرانے کی ضرورت نہیں ہے. یہ اللہ کا ایک طرح کا وعدہ بھی ہے, تو نکلو میں تمہیں ساتھ دوں گا, بچاؤں گا, بساط اور بہت ساری گنجائش زمین کے اندر, کہاں جہاں سر ملے چھپا لے, چھپ جانا کوئی مسئلہ نہیں, جنگل ہوتے ہیں, بیابان ہوتے ہیں, اس میں سے آدمی رہ لیتا ہے. لیکن ساتھ ہی یہ بتا دیا, کیونکہ اللہ تعالیٰ ایسی باتیں نہیں کرتے جو ناقص ہوں, نامکمل ہوں. چنانچہ فرمایا کہ وَمَن يَخْرُجْ مِن بَيْتِهِ مُهَاجِرًا, اور یہ بھی ہو سکتا ہے کہ کوئی آدمی اپنے گھر سے ہجرت کرتا ہوا نکلے اللہ اور اللہ کے رسول کی طرف, ثُمَّ يُدْرِكُهُ الْمَوْتُ, لیکن اس کو موت آ جائے یا قتل ہو جائے. فَقَدْ وَقَعَ أَجْرُهُ عَلَى اللَّهِ, تو اللہ پہ لازم ہو گیا اس کو اجر دینا. وَكَانَ اللَّهُ غَفُورُ الرَّحِيمًا, تو اللہ تعالیٰ مغفرت فرمانے والا مہربان ہے. تو یہ ہجرت کے لیے اللہ تعالیٰ نے جو ابھارنے کا عمل ہے, ترغیب دینے کا, وہ کیا ہے. اس میں اللہ کی شفقت شامل ہے کہ اس مسئلے میں جو لوگ ہجرت کریں گے ان کو تنگیاں آ سکتی ہیں, لیکن کشادگی بھی مل جائے گی, راستے میں پناہ گاہیں بھی مل جائیں گی, کم از کم ان کافروں سے تو بچ جاؤ گے, دین پر واپس تو آ جاؤ گے. یہ مراغمن کے اندر یہ سارے معنی شامل ہیں.
آج کے جی درس کے ضمن میں میری چند ایک سوالات جی ہیں. پہلا جی یہ کہ آج کل یہ اس ٹاپک پہ بہت جی ہو رہی بات کہ ظلم تو اور بھی جگہ بہت مطلب ہو رہے ہیں, پر اب جو خاص طور پہ اس کی غزہ کے لحاظ سے جو ہو رہی ہے بات کہ وہاں پہ جو ظلم ہو رہے ہیں, تو اس لحاظ سے جی ایک بات یہ کی جا رہی کہ یہ پوری امت پہ جہاد فرض عین ہو گیا ہے, और सारी उम्मत जो है ना इस लिहाज से जो कर नहीं रही तो वो गुनेगार हो रही रही है। तो ये बात जी कहाँ तक ठीक है जी?
बुनियादी बात तो ठीक है कि एक इलाके में जुल्म हो रहा है और हम उसका बदला लेने के लिए नहीं उठ रहे हैं या रोकने के लिए, बचाने के लिए नहीं उठ रहे हैं, तो ये तो बात ठीक है इतनी। लेकिन लोगों पे फ़र्ज़ आयन हो गया है, ये हो गया, ये ज़रा ज़्यादा शिद्दत की बातें हैं। उम्मत के अंदर स्टैंडिंग आर्मीज़ खड़ी हैं, बड़े बड़े ज़बरदस्त किस्म की। तो अभी आप देखिए कि इसराइल ने सिर्फ फ़लस्तीनियों पर नहीं बल्कि ईरान पर भी हमला किया, अब कतर में भी कर दिया है, यमन में भी किया है। तो ये उम्मत की अदम इत्तेहाद की अलामत है। तो पहली बात तो यह है कि इत्तेहाद करना है, दुश्मन ताकतवर है, हमें हम मिलकर कुछ ना कुछ कर सकते हैं। तो हैं तो गुनाहगार, लेकिन फ़र्ज़ आइन जिहाद जो है वो बड़ी मुश्किल चीज़ है, वो नहीं होता। जब स्टैंडिंग आर्मीज़ होती हैं तो फिर ये उन्हीं का काम होता है, वो लड़ें, हम उनको सपोर्ट करेंगे, कोई माली तआवुन चाहिए तो वो कर देंगे। लेकिन मैं जंग करने चला जाऊँ तो मैं बजाय फ़ायदा देने के नुकसान करके आ जाऊँगा। तो फ़र्ज़ आइन उस ज़माने में होता था जब सारे के सारे लोग लड़ने की तरबियत पाते थे, वो लड़ते थे। हाँ, उसमें भी कुछ लोग होते थे कि जो नहीं कर सकते तो वो नहीं जाते थे। तो ऐसा नहीं है कि फ़र्ज़ आइन हो गया, लेकिन ठीक है, हम हमारे ऊपर ज़िम्मेदारियाँ आती हैं, हमें कुछ करना चाहिए। पहला काम तो यही है कि हम अपने आप को बेहतर करें, मजबूत करें, ताकि इत्तेहाद कायम करें। अब सूरत सामने आ रही है, कुछ लोग मुल्क कर रहे हैं जदोजहद, तो अल्लाह करे कि कोई इत्तेहाद कायम हो जाए, इसराइल के ख़िलाफ़ ही हो जाए, चलो और कुछ नहीं। तो उम्मत का इत्तेहाद होना चाहिए, और सिर्फ़ मुसलमानों के जुल्म से बचाने के लिए नहीं होना चाहिए। दुनिया में किसी भी कौम पर, किसी भी इंसान पर जुल्म हो तो हमारा इत्तेहाद, हमारी ताकत उसके हक़ में इस्तेमाल होनी चाहिए।
तो यहाँ हमने आपने जी फौज की बात की, फौजों का तो ये है ना जी हाल कि वो लड़ नहीं रही, तो इस सूरत में मतलब इसको कैसे समझा जाएगा फिर ये जिहाद के जो जी अमली जो हैं तकाजे जो हैं?
देखिए, जिहाद मुझ पर फ़र्ज़ ही तब होता है जब हुक्मरान हमें हुक्म दें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सही मुस्लिम में रवायत है कि अल हाकिम जो है उसके तहत जंग की जाती है। हाकिम वक्त फ़ैसला करेंगे कि हम जिहाद कर सकते हैं, करेंगे तो हम उनका साथ देंगे, जो उनको साथ चाहिए होगा। अगर उनको चाहिए कि हम बंदूकें लेकर जाएं तो हम बंदूकें लेकर चले जाएंगे, अगर उनको चाहिए कि नहीं आर्मीज हमारे पास हैं, बस कोई हमें तआवुन कर दो तो हम कर देंगे। तो ये जो चीज़ें जो हैं ये वाजे रहनी चाहिए कि हुकूमत, हर आवाम की जितनी भी हुकूमतें हैं, 250 के करीब छोटे मोटे मुल्क हैं, इन तो सबको मिलकर इत्तेहाद करके ये फ़ैसला करना है कि हमें ये जंग में जाना है कि नहीं जाना। बाज़ औक़ात होता है कि नहीं, जंग में नहीं जाना, मुज़ाकरात किए जाएँ, मिलकर इसराइल पे दबाव डाला जाए, तो वैसे जुल्म रुक सकता है, जंग करना ज़रूरी नहीं है। तो सिर्फ ये लाजम हुआ है कि हम मज़लूम लोगों के साथ खड़े हों, उनको जुल्म से बचाएं, फ़र्ज़ सिर्फ़ इतना हुआ है। वो मुज़ाकरात से हो सकता है तो मुज़ाकरात हो जाएंगे, वो जिहाद है तो जिहाद हो जाएगा, वो जंग का ऐलान है तो जंग का ऐलान भी हो सकता है। बाज़ को सिर्फ अल्टीमेटम देना, मतलब 10 मुल्क मिलकर, बड़े जो इस्लामी हैं, मिलकर अल्टीमेटम दे दें कि हम हमला करने लगे हैं, तो शायद इसी से मसला हल हो जाए। तो जिहाद फ़र्ज़ होता है उस वक्त जब और कोई रास्ता ना हो। तो हम कितने जुल्म हैं जो सिर्फ मुज़ाकरात से रोक लेते हैं, सिर्फ मुज़ाकरात से उनको रोका जा सकता है। उसके साथ बैठ जाए मेज़ पर, नतन्याहू के साथ प्रेशराइज़ करें, उसको दबाव डालें उसके ऊपर, शायद मान जाए।
तो जी फिर आपकी बात से जी ये समझ आ रहे कि जिम्मेदार फिर तमाम जो इस्लामी मुल्क हैं उसके हाकिम ही हैं, मतलब गुनहगार भी वही होंगे जाहिर है, क्योंकि क्योंकि उन्हीं के हाथ में है जो है सब कुछ कुछ जो है। तो जी ये इस दौर में जी एक और बड़ा अहम शायद है बात कि इस दौर में ये एक ट्रेंड जो चल गया है कि जिहाद में और जंगों में ये फिदाई हमले या खुदकुश हमले जो होते हैं इनकी शरी जी क्या है जी हैसियत?
असल में खुदकुश हमले जो हैं वो कभी भी नहीं करने चाहिए। मुझे अपनी जान ऐसे ही नहीं हलाक कर देनी चाहिए। अलबत्ता बाज़ सूरतें ऐसी होती हैं कि लोग फंस जाते हैं, तो फिर अगर रास्ता निकलने का इसके अलावा कोई नहीं है तो ठीक है, वो उसका फ़ौजी का इज्तिहादी फ़ैसला होता है, बाज़ अवक़ात करना पड़ जाता है ऐसा। तो असल चीज़ तो यह है कि बस हम अपना दिफा करते हुए, बचते बचाते हुए लड़ना है। अब मारे गए तो मारे गए, البتہ کچھ دور جدید میں جو گریلا وارفیئرز ہیں اس میں یہ چیزیں آ جاتی ہیں کہ ہمیں اس طرح کا کوئی اقدام کرنا پڑتا ہے کہ بم باندھ کے چلے گئے, ان کو بھی تباہ کرائے, خود بھی مر گئے, تو یہ اسے اوائڈ ہی کرنا بہتر ہے.
جی ویسے صحابہ کے دور میں تو کوئی ہمارے پاس ایسی نہیں ہے مثالیں جو ہیں, تو اس لحاظ سے اس کو ہم جائز پھر کہیں گے کہ اگر بڑی شدید اگر اس میں ہو,
وہ اس فوجی کا فیصلہ ہے کہ اس وقت میرے لیے اس کے علاوہ راستہ کوئی نہیں ہے, پھر ٹھیک ہے. مثلا وہ کہے کہ میں نے نکلنا ہے بچ بچا کے, تب بھی مرنا ہے تو کیوں نہ مار کے مر جاؤ, تو یہ اس کا اجتہاد ہوگا. ہم فتویٰ نہیں دے سکتے اس میں کہ یہ جائز, فتویٰ ناجائز کا ہی ہوگا.
جی بس 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 اس میں جی ایک ایگزامپل جی یہ بھی یہ پتہ نہیں صحیح ہے کہ نہیں, کہ جب پینٹ کی جنگ تھی ہوئی جی اس کے ساتھ ہندوستان کے ساتھ, تو ہماری فوج جو ہے نا وہ یہی بمبار جیکٹیں پہن کے ان کی ٹینکوں کے آگے لیٹ گئی تھی ہماری فوجوں میں سے, تو جب ٹینک مطلب اوپر سے گئے تو وہ بھی ساتھ ہی تباہ ہو گئے, تو یہ صحیح ہے یہ بات اس طرح ہی ہوا تھا پینٹ میں جو ہے
جی کہتے تو یہی ہے.
یہ آپ نے جی اس میں بات کی کہ کافروں کے ملک میں نہیں نہ جایا 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 جائے, تو آج کل کے دور میں جی یہ بھی ٹرینڈ ہے کہ بعض لوگ وہاں پہ ایک اسٹڈیز کے لیے یا رہائش کے لیے یا سیر و سیاحت کے لیے جاتے ہیں, تو یہ یعنی ان سب کو پھر کس لحاظ سے دیکھا جائے گا؟ جی
صرف ان ملکوں میں جانا منع ہوگا جہاں پہ آپ کو مذہبی آزادی حاصل نہیں ہے. جن ملکوں میں مذہبی آزادی حاصل ہے آپ اپنی دینی زندگی اچھے طریقے سے گزار سکتے ہیں, وہاں کوئی پابندی نہیں ہے, ضرور جائیں. تو جن ملکوں میں لوگ پڑھنے کے لیے جا رہے ہیں ان میں عام طور سے ایسا ہی ہے. اب چائنا کے بارے میں سنا ہے ہم نے کہ وہاں مسلمانوں کے اوپر پابندیاں کچھ لگی ہیں, تو وہاں اگر مذہبی پابندیاں لگ گئی ہیں, نماز نہیں پڑھنا, روزہ نہیں پڑھنا, تو ان کو وہاں سے نکلنا چاہیے اپنے ایمان کی خاطر, دین کی خاطر. لیکن ایک ہوتا ہے کہ ڈھیلا ڈالا نظام ہے, دھمکی دے دی گئی لیکن وہ نماز پڑھ رہے ہیں, روزے رکھ رہے ہیں, تو تب بھی نکلنے کی ضرورت نہیں ہے. تو یہ صرف ان جگہوں پہ جانے سے منع ہوگا جہاں پر مذہبی آزادی آپ کو نہیں دی جا رہی. آپ نماز بھی نہیں پڑھ سکتے, آپ روزہ بھی نہیں رکھ سکتے. مثلا پچھلے رمضان میں چائنا کے بارے میں خبر آئی تھی کہ انہوں نے بعض سینکیانگ کے علاقے میں مسلمانوں پہ روزہ رکھنے کی پابندی لگائی کہ تم روزہ رکھو گے تو کام صحیح نہیں کر سکو گے. اب یہ سوال ہے سوچنے کا کہ کیا ایسے ملک میں رہا جائے کہ جہاں روزہ رکھنے کے اوپر پابندی ہے. ٹھیک ہے, تو یہ سوال ہوگا. بس وہاں کا رہنے والا اپنا فیصلہ کرے کہ مجھے یہاں رہنا ہے کہ نہیں رہنا ہے. مثال کے طور پر اس کے پاس ایک آپشن ہے کہ بھئی وہ چھٹیوں میں روزے رکھ کے پورے کر لے گا, یہ کر لے گا, تو اس کا اجتہاد ہے, وہ جو فیصلہ کر لے. لیکن ایسے ملکوں ہی کے بارے میں بات ہو رہی ہے جہاں پہ دین پر عمل کرنا ناممکن ہو جائے.
تو جی ایک عمومی جو ذہن ہے جی وہ یہ کہ یہ جی 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 کافروں کے جو بھی ملک ہے وہاں پہ ماحول کا جو ہے جی ماحول کا ظاہر ہے جی اثر ہوتا ہے, تو وہاں پہ بے یعنی فحاشی اور یہ بے دینی کا ماحول ہوتا ہے, تو ظاہر ہے ماحول کا اثر ہے, تو پھر اس لحاظ سے جو تو وہاں پہ رہنا اور یا چاہے وہیں رہے یا چند دن کے لیے جائے پھر آ جائے, تو اس کو
ظاہر ہے کہ اس کے اپنے فیصلے کے اوپر ہے. میں یہاں پر اب یہ تو نہیں کہہ سکتا کہ وہ والا حکم لگے گا اس کے اوپر. وہ سمجھتا ہے کہ نہیں وہاں میں خرابی کا شکار ہو جاؤں گا تو پھر نہیں جانا چاہیے. اگر وہ سمجھتا ہے کہ نہیں میں بچ بچا کے آ جاؤں گا, پاکستان میں بھی اس طرح کے مواقع ہیں تو میں بچ بچا کے رہتا ہوں تو وہاں بھی بچ بچا کے آ جاؤں گا, تو ٹھیک ہے. اور وہاں کوئی زبردستی نہیں کرتا آپ کے ساتھ کہ آپ نے یہ واقعی برا کام کرنا ہے, آپ بھی کپڑے اتار کے بازار میں آ جائیں, کوئی زبردستی نہیں کرتا. تو اس لیے وہ کوئی جبر نہیں ہے وہاں پر. باقی رہ گیا آپ کا اپنا فیصلہ کہ آپ بچ بچا کے آ سکتے ہیں تو ضرور چلے جائیں, نہیں بچ بچا کے آ سکتے تو احتیاط کریں.
اور یہ جہاد کے ضمن میں جی ایک یہ نفس کے جو اگینسٹ ہے جی جہاد, اس کو بھی یہ بھی جہاد میں ہی شمار ہوئے گا یا یہ اور ہوئے گی؟ جی
لفظ جہاد عربی کے اعتبار سے بولا جا سکتا ہے. آپ کسی بھی جد و جہد کو کریں گے تو وہ جہاد ہوگا, کوئی بھی جد و جہد. جہاد کا مطلب جد و جہد ہے.
اور یہ حدیث پاک کہ ہم چھوٹے جہاد سے بڑے جہاد کی جانے والی, یہ صحیح ہے حدیث یا یہ ضعیف ہے؟ یہ
ٹھیک ہے حدیث ہے. اس کا مطلب یہ ہے کہ ایک روزانہ کا جہاد ہے, صبح دوپہر شام, فجر کے وقت بھی کرنا پڑتا ہے, زہر کے وقت بھی کرنا پڑتا ہے, رشوت سامنے آ جائے اس وقت بھی کرنا پڑتا ہے, کوئی حرام کھانا لذیذ قسم کا سامنے آ جائے وہ بھی وہاں بھی کرنا پڑتا ہے. تو یہ جہاد بڑا ہے, اس میں کوئی شبہ نہیں, یہ ہر وقت کا جہاد ہے. درجے کا فرق نہیں یہاں بتایا جا رہا, یہاں یہ بتایا جا رہا ہے کہ سب سے اہم مسئلہ اس کا ہے نفس کا. تو نفس کو قابو پانا جو ہے وہ ظاہر ہے کہ ہر وقت میسر ہے, और जो इस जिहाद में जाएंगे, जो किताल वाला जिहाद है, तो वो भी वही जाएंगे जो अपने नफ्स पे काबू पाएंगे। तो इसलिए ये जिहाद अकबर है कि बाकी सारे जिहाद इसी से फूटते हैं।
और जी एक और जी, ये जो आपने इमाम हम्बर रहमतुल्लाह की आपने मिसाल आपने दी, तो जी उस दौर में इनका जो जो स्टांस था और जो बाकी आपने फरमाया उलमा का जो 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 था, तो ये दोनों दोनों ही हक में शुमार होंगे।
असल में दलील की, चूंकि ये मसला दलील का था, जिनका अपनी दलील पर इत्मीनान था सिद्ध के दिल के साथ, वो कोई मुनाफ़कत नहीं कर रहे थे, तो वो तो उनकी राय इंदल्ला, अल्लाह ताला उसको कबूल करेंगे। लेकिन ठीक होना ज़रूरी नहीं होता, बाउकात आदमी गलत राय पर होता है लेकिन दयानतदारी से होता है, उसको गुनाह नहीं होगा। नबी करीम ने बशारत दी है वो एक रवायत के अंदर कि अगर कोई आदमी फैसला करे दीन का और यानी राय बनाए और वो राय में सही हो तो उसको दो सवाब मिलेंगे, एक जद्दोजहद करके राय बनाने का और एक सही राय बनाने का। और जो जद्दोजहद करके पढ़ के गौर करके गौर समझ समझा के राय पर पहुंचा और गलती कर गया, तो उसको एक नेकी मिलेगी, सवाब गुनाह की बात नहीं की, एक नेकी मिलेगी, क्योंकि उसे जद्दोजहद की बात को समझने की कोशिश की, गलती पर पहुंचा, तो इसलिए उसको उसका कोई गुनाह नहीं लेकिन नेकी भी नहीं मिली। लेकिन जिसने मेहनत करके राय बनाई और सही राय बनाई, उसको दो अजर मिलेंगे। तो इससे पता चलता है कि इसी तरह एक वो वाक्या है मदीना में जो हुआ कि आपने कहा फलां जगह जाके असर पढ़ के मेरा खत खोल लेना, तो उसमें दोनों सहाबा को आपने ठीक करा दिया, कोई मसला नहीं। लेकिन ये दुनिया के एतबार से ठीक है, अल्लाह ने फैसला करना होता है अपने हकायक के मुताबिक जो उसके नज़दीक सच है। तो दुनिया में तो हम कुछ नहीं कह सकते, बाज़ राय में तो हमारे हनफी शाफी मसलक के कितने इख्तलाफात हैं, वो दुनिया में सही हैं, शाफियों के लिए शाफियों की राय ठीक है, हनफियों के लिए हनफियों के, क्योंकि उनके असूल के मुताबिक है। इंदल्ला कौन सी ठीक है वो क़यामत को पता चलेगा।
अस्सलाम वालेकुम सर, ये 3 जुमे लगातार छोड़ने पर जो फिस्क या काफिर का फतवा लगाया जाता है, इसकी क्या हैसियत है? और दूसरा, जहाँ पे गवर्नमेंट के अंदर मतलब जुम्मा नहीं हो रहा, वहाँ पे जुम्मा फ़र्ज़ होगा या जोर की नमाज ही फ़र्ज़ होगी?
हाँ, जो रवायत है वो 3 जुमे पढ़ने में ख़त्म कुलूब की बात की गई है उसमें, कि अल्लाह ताला दिल पे मोहर कर देते हैं। ये असल में बिला वजह जानते बूझते छोड़ने की बात हो रही है। एक है कि आप किसी वजह से रह गया, सफ़र में थे रह गया, बीमार थे रह गया, और वो 3 भी रह सकते हैं, 4 भी रह सकते हैं किसी बीमारी में, इसके लिए ये नहीं आया। ये जानते बूझते बग़ैर किसी वजह के जुमा छोड़ेंगे, तो एक तो ये बात, इस रवायत की वजह से फिर लोग काफ़िर भी कह जाते हैं, फ़लाँ भी कहते हैं, उसके घबराने की ज़रूरत नहीं, लोग तो कहते रहते हैं, लेकिन असल बात ये थी। दूसरा जो आपका सवाल है कि गैर सरकारी जुमा, तो इसको 3 सूरतें हैं उम्मत में, जो सूरत हाल है वो उसमें असल जुमा तो ये था कि हक में वक्त खुद पड़ा है, लेकिन उन्होंने अपने नुमाइंदे मुकर्रर कर दिए उलमा में से, तो वो जुमा पढ़ाते रहे। अब सारी उम्मत में इस तरह से जुमा हो रहा है, एक शक्ल उसकी ये है, एक शक्ल असल है, दूसरी शक्ल यह है कि इमाम वक्त खुद नहीं पढ़ा रहा, सियासी शख्सियत खुद नहीं पढ़ा रही, हुक्मरान खुद नहीं पढ़ा रहे, लेकिन उन्हें उलमा में से अपने नुमाइंदे चुने हुए हैं, जैसे सऊदी अरब में हो रहा है, मिस्र में हो रहा है, सब इस्लामी मुल्क, यहाँ पर भी जुमा जुमा हो रहा है, ठीक है। तीसरी शक्ल पाकिस्तान और हिंदुस्तान में है, बल्कि पाकिस्तान में तीसरी शक्ल है, हिंदुस्तान में चौथी है। वो शक्ल यह है कि हुकूमत ने अपने नुमाइंदे मुकर्रर नहीं किए, लेकिन हुकूमत ने इजाज़त दे रखी है कि जो भी जुमा पढ़ा रहे, तो ये भी सरकारी इजाज़त में ही समझा जाना चाहिए, ये जुमा भी पढ़ा जाएगा, जुमा हो जाएगा। चौथी शक्ल जो है वो इंडिया में है कि हुकूमत गैर मुस्लिमों की है, उन्होंने जो अंग्रेज़ों के ज़माने में इज्तिहाद हुआ उसके मुताबिक चलने दे रहे हैं, तो वो इज्तिहादन वहाँ पर ये सवाल हो सकता है कि जुमा हो रहा है कि नहीं हो रहा, तो लेकिन वहाँ भी हो रहा होगा, क्योंकि इज्तिहाद किया गया था अंग्रेज़ों के आने पर कि अब हमारी हुकूमत ख़त्म हो गई है, हुकूमत ख़त्म हो गई है तो अब इस्लामी हुकूमत नहीं, हम दारुल हरब में हैं, तो क्या जुमा होगा कि नहीं होगा, तो हमारे उलमा ने बैठ के इज्तिहाद किया कि हम जुमा पढ़ेंगे ताकि उम्मत जुमे से महरूम ना हो जाए, ठीक है, तो उन्होंने इज्तिहाद किया है, तो इज्तिहाद के मुताबिक जो अमल होता है वो भी वाजिब हो जाता है। अब पांचवी शक्ल है उन मुल्कों की जहाँ पर हम मुसलमान रहते ही नहीं थे, यहाँ से माइग्रेट करके जा रहे हैं, कहीं 10 हैं, कहीं 20 हैं, कहीं 1,000 हैं, कहीं 2,000 हैं, तो वहाँ पर अब जुमा, प्राइवेट जुमा कोई तसव्वुर नहीं है, प्राइवेट जुमे का कोई तसव्वुर नहीं है, तो वहाँ पर अब हिंदुस्तान वाला इज्तिहाद चल रहा है कि हम अगर हुकूमत रोक नहीं रही तो हम जुमा पढ़ लेते हैं। तो ठीक है, वहाँ पर कोई आदमी यह फैसला कर सकता है कि ये इश्तेहाद गलत है या सही है। तब दो मुल्क के दो शक्लें ऐसी हो गई, एक इंडिया वाली शक्ल और एक यूरोप अमेरिका वाली शक्ल। वहाँ पे हम कोई आदमी ये इस राय से इख्तलाफ कर सकता है कि ये जुमा नहीं हो रहा। पाकिस्तान में जुमा हो रहा है, ये हुकूमत की तरफ से इजाज़त है, बल्कि हुकूमत ने जो औकाफ का महकमा बनाया है उसके तहत बहुत सारे खतीब हुकूमत की तरफ से ही मुकर्रर होते हैं, उनको बाकायदा तनख्वाह मिलती है और उसमें मेरा कुछ दर्जे भी हैं, ये ज़िले का खतीब है, ये डिस्ट्रिक्ट और ये फलां को इस तरह के दर्जे भी हैं, तो उनको बाकायदा सरकार से तनख्वाह मिलती है। तो इसलिए हमारे यहाँ जुम्मा जो है वो बिल्कुल सरकारी अहतमाम में हो रहा है। अलबत्त इसमें आप फ़र्क कर सकते हैं कि जो सरकारी मस्जिद उसमें पढ़ें कि गैर सरकारी मस्जिद में पढ़ा जा सकता है, लेकिन चूंकि हुकूमत की तरफ से दोनों तरह की इजाज़त है, तो अमेरिका वगैरह में हमने खुद मस्जिदें बनाई हैं, उसमें सरकारी इजाज़त ली ही नहीं गई है, मस्जिद की इजाज़त ली गई है बस, और जुम्मा पढ़ा रहे हैं बस, और कुछ भी नहीं। तो उसमें अब कोई इश्तहादी इख्तलाफ हो सकता है कि ये जुम्मा हो रहा है कि नहीं हो रहा है, तो ये पूरी तफसील है मैंने कर दी। उम्मीद अब लगानी चाहिए, जुमे का इंतज़ाम सरकार को ज़्यादा बेहतर तरीके से मैनेज करना चाहिए, लेकिन अब सूरत हाल ये हो गई कि जब से अंग्रेज़ों के ज़माने से, असल में औरंगज़ेब ने मस्जिदों को अंजुमन के तहत कर दिया था कि जागीरदारी के तहत, तो उसके बाद अंग्रेज़ों के ज़माने फिर वो बिल्कुल ही उलमा के हाथ में चली गई। अब उलमा मस्जिद देने को तैयार नहीं है वापस, ठीक है, तो हुकूमत ने भी इसमें गनीमत समझी होगी कि चलो मौलवी पढ़ाते रहे हम कुछ इस तरह कर लेते हैं, लेकिन मेरा ख्याल है प्राइवेट जुमे पे पाबंदी लगाई जा सकती है, ये लगाई जा सकती है, लगा दें तो बहुत अच्छी बात है।
सर, मेरा सवाल है कि इस्लाम में फजूल खर्ची के मुतलिक क्या क्राइटेरिया की, या क्या कोई इसकी प्रॉपर डेफिनेशन है, या ये इंसान का अपना एक फैसला होगा कि वो खुद फैसला करे कि यहाँ पे फजूल खर्ची हो रही है यहाँ पे?
कुरान ने जो लफ्ज़ बोला है, हदीसों में जो लफ्ज़ है, वो इसराफ़ है। इसराफ़ का मतलब होता है कि किसी मामले में हदूद से तजावज़ करना, ठीक है, तो आप पैसा खर्च करते हुए हदूद से तजावज़ जब करेंगे तो इसराफ हो जाएगा। हदूद से तजावज़ फिर मुख्तलिफ पहलुओं से लोगों ने की है, जो मेरे जहन में आती है बात वो ये कि ज़रूरत से ज़्यादा चीज़ ख़रीद लें आप, इसराफ हो जाएगा, फजूल कामों पर खर्च करें जिनके कोई फ़ायदा नहीं है, फजूल खर्ची हो जाएगी, नाजायज़ कामों में करेंगे तो ये भी फजूल खर्ची हो, बल्कि तबजीर भी हो जाएगी। एक चीज़ का आपको आपके मयार ज़िंदगी जो भी है, आपकी क्लास जो तबका है उसके लिहाज से आपको मिसाल के तौर पर 1 लाख रुपए में आपका वो स्टेटस कायम रह सकता है, घड़ी ले ली है आपने, कपड़े लिए हैं, तो इतने 10 हज़ार में 1 लाख वाली चीज़ में आपका स्टेटस कायम रह सकता है, लेकिन आपने 1 करोड़ रुपया खर्च कर दिया उसके ऊपर, तो ये भी इसराफ में आ जाएगा कि आप अपने स्टेटस के लिहाज से खर्च करें तो ठीक है, लेकिन उसके स्टेटस आपका 1 लाख वाला है लेकिन आपने 1 करोड़ रुपया खर्च कर दिया, या आप बहुत ऊंचे आदमी हैं लेकिन 1 करोड़ रुपए की घड़ी आपने ख़रीद ली है, कोई समझ नहीं आती क्यों ख़रीद ली है, टाइम ही देखना ना, तो आप 10 लाख की ख़रीद लें चलो बड़ी बात है, लेकिन आपने 1 करोड़ की घड़ी ख़रीद के डाल ली, तो ये उस तरह की चीज़ें हैं जो फजूल खर्ची में आ जाती हैं, इसराफ में आ जाती हैं।
इसका मतलब है कि अगर मेरा स्टैंडर्ड 10 लाख वाला है और मैं कोई फंक्शन वगैरह कर रहा हूँ लेट से, और उसमें मैं एक प्रॉपर लेट से 3-4 लाख रुपए का खर्चा कर रहा हूँ और ये मेरे स्टैंडर्ड के मुताबिक है, मैं इसको ये ठीक होगा, लेकिन अगर मैं 1 करोड़ का खर्चा कर रहा हूँ तो वो मेरे लिए इसराफ होगा। लेकिन अगर किसी बंदे का 1 करोड़ वाला लेवल है और वो 1 करोड़ खर्च करता है तो उसके लिए वो इसराफ नहीं होगा?
हाँ, वो इसराफ़ नहीं होगा क्योंकि वो अपने मेयार के मुताबिक कर रहा है, लेकिन हम पूछेंगे कि क्यों इस तरह कर रहे हो, अगर अच्छी शादी तुम्हारे वकार को नुकसान भी नहीं पहुंच रहा लेकिन वो 10 लाख में हो जाती है तो कर दो फंक्शन जो कर रहे हो। एक और बात अलबत्त इसके साथ सोचनी चाहिए, वो भी हदूद से तजावज़ के दायरे में आ जाएगी, वो ये कि हम मुआशरे में ट्रेंड क्या कायम करना चाहते हैं। जो पैसे वाले लोग हैं वो ट्रेंड सेटर्स होते हैं, उन्होंने अगर शादी की है बड़े लाखों रुपये लगा कर, तो झोंपड़ी वाला भी चाहेगा कि मैं भी उस मेयार की शादी करूं। तो अगर ये लोग सादा जगह पे आ जाएंगे तो इनको कोई ताना नहीं मिलता, गरीब आदमी को ताना मिलता है कि तुम्हारे पास पैसे नहीं थे इसलिए तुमने इस तरह की शादी की है, वो अगर सादा करेंगे हैं,
अमीर को भी ताना मिलता है कि तुम जो है ना वो कंजूसी कर रहे हो।
हाँ नहीं वो कहेगा मैंने उसको अच्छे तरीके पर दूसरी जगह पर लगा रहा हूँ, ठीक है, तो वो ये कह सकता है, लेकिन उसको ये ताना नहीं होगा कि तुम गरीब हो, या उसको अपनी अना का मसला नहीं होगा, तो वो उसके लिए ज़्यादा इज्जत का बायस बन सकता है, जी मैंने अच्छी जगहों पर पैसा खर्च करता हूँ, फजूल जगहों पर पैसा खर्च नहीं करता, तो कर सकता है वो। तो अब तो हमारे यहाँ जो शादियाँ, मेरा ख्याल 20-20 फंक्शन हो रहे होते हैं, ये सब फजूल खर्ची में आएंगे। शादी होने जा रही है, कोई आसमान तो नहीं आपके कब्जे में आ गया, तो बस आप शादी करें सादा तरीके से और बस अल्लाह अल्लाह खैर सल्लाह। शादियाँ जो फितरी और ज़रूरी चीज़ें हैं उन फंक्शंस को बहुत सादा कर देना चाहिए, मसलन शादी का, वलीमे का, बारात का, ये फंक्शन इतने सादा होने चाहिए कि कोई भी आदमी शादी करने का प्रोग्राम बनाए तो 10-15-20 हज़ार में कर ले। मैंने 2 शादियां करवाई हुई हैं 5-5 हज़ार रुपये में तो हो जाती हैं।
एक और बात ये भी की जाती है कि वलीमे की दावत है जिस तरह, तो उसके बारे में एक बात कही जाती है कि वलीमे की दावत पे इंसान अगर ज़रूरत से ज़्यादा भी खर्च कर दे तो वो फजूल खर्ची नहीं है, या वैसे मेहमान नवाजी के अंदर खर्च कर दे तो वो फजूल।
बस कोई किसी ने अपना स्टैंडर्ड बना लिया, वरना अगर आप सलीके के साथ मसलन आपके 50-60 लोग हैं उनको मुनासिब दर्जे का खाना खिला दें तो बस ठीक है, वलीमा हो गया। लेकिन जो बाकी चीज़ें हो रही होती हैं उसकी कोई ज़रूरत नहीं होती।
दूसरा मेरा सवाल ये कि अगर हमारा कोई दोस्त या कोई अजीज़ वगैरह, उसके बारे में हमें मालूम है कि उसकी सोर्स ऑफ इनकम जो है वो हलाल नहीं है और वो उसके बारे में इतना बॉदर नहीं करता, तो क्या अगर वो हमें कुछ कोई दावत दे देता है या वैसे खाना पिला देता है या उसके घर हम किसी ज़रूरत के तहत रह रहे हैं, तो उस केस में वो हमारे लिए भी हराम होगा या नहीं होगा?
जब किसी ज़रूरत के तहत किसी के घर जा रहे हैं तो ये तो हराम नहीं होगा, तो आपने वहाँ खाना खा लिया, लेकिन आप उसको माले गनीमत समझ के खाने चले जाएँ अब काम ख़राब हो जाएगा।
लेकिन अगर वो अपनी खुशी से बस वैसे ही खिला रहा है तो
हाँ तब भी ठीक है, लेकिन आप एहतियात करें, कम खाएं उन्हें। अगर आपका करीबी दोस्त है तो उसको बताएं, यार मुझे चूँकि तुम्हारी कमाई के मीन्स अच्छे नहीं है, हलाल नहीं है, तो मुझे खाते हुए डर लगता है तुम्हारे खाना, ये ज़रूर करना चाहिए। अलबत्ता मिसाल के तौर पर तीमारदारी के लिए गए हैं या उनकी शादी पर गए हैं तो अब वहाँ आप खाना खा सकते हैं, तो ये नाजायज़ नहीं होगा। उसकी कमाई हराम उसके लिए है, आपको वो दावत में खाना खिला रहा है, आपने चोरी करके नहीं उससे खा रहे हैं। लेकिन आप अगर उसका मालिक नहीं, मत चलो ये भी हराम खा रहा है, मैं भी ऐश करता हूँ, अब आप उसमें शामिल हो गए, उसको नाम है।
इंसान के अपनी जो फैमिली होती है जिस पे उसका खर्च करना लाजिम है, उसके लिए क्या हुक्म है कि अगर मैं अगर हराम कमा रहा हूँ तो मेरी जो आगे फैमिली है जिसको मैं खिला रहा हूँ तो उनके लिए भी ये हराम होगा?
मसलन एक बेटे का केस मेरे सामने है, उसने जब उसको समझ आई कि मेरे वालिद साहब क्या करते हैं तो उसने घर से खाना खाना छोड़ दिया, और अभी वो ख़ुद कमाता नहीं था, तो मेरा ख्याल है कुछ चचा के पास, कुछ खाला के पास उसने गुजारा करना शुरू कर दिया, कुछ फाके भी कर लेता था। तो फिर वो हमारे पास जब आया तो मैंने कहा कि तुम वाले साहब की सारी कमाई हराम है, तो अगर हम ये फ़र्ज़ कर लें कि उनकी उतनी कमाई हलाल है जिससे किचन चल रहा है, तो बस तुम खाना वाना खा लो और बाकी तुम ना लिया करो वाले साहब से।
पूरे का यकीन ना हो, मतलब उसके अंदर थोड़ा सा शक डाल लें, खुद थोड़ी सी ठीक है थोड़ी सी खराब है, तो फिर उसको इस तरह से
किया जा सकता है, लेकिन बहरहाल ये अजीमत की बात होगी कि कोई आदमी अपने बाप के घर से छोड़कर चला जाए, बड़ी बात है। तो शायद मैं आप ना कर सकें, लेकिन जो कर ले क्या बात है उसकी। लेकिन बहरहाल वाले साहब हराम कमा रहे हैं तो वो जुर्म वो कर रहे हैं, अगर आप उसमें शरीक नहीं हैं, आप उनके साथ तआवुन नहीं कर रहे हैं, और तो आप गुनाहगार नहीं हैं उस काम में। अलबत्ता वाले साहब को सिखाने के लिए, समझाने के लिए, और अगर आप तो नहीं खा रहे तो बहुत अच्छी बात है,
हराम नहीं होगा, लेकिन बाइकआउट के तरीके पे जाना हो तो वो लगा चीज़।
ख़ासतौर से जब तक आप कमा नहीं रहे।
सर रजत साहब का सवाल है कि आप जो अक्सर तकदीर का एक नज़रिया बयान करते हैं और
वापस ले लेते हैं आप कहते हैं।
वो ये कि एक इंसान की एक से ज़ायद तकदीरें होती हैं और वो तय होता है कि अगर वो ये काम करेगा तो तकदीर में ये होगा और अगर ये नहीं करता तो फिर ये होगा। वो ये जानना चाहते हैं कि आप ये जो नज़रिया अख्ज़ करते हैं ये कहाँ से आपने अख्ज़?
असल में दो बातें हैं जो मेरी बुनियाद है राय की। एक तो यह है कि जो अल्लाह ताला ने कहा है कि नेकी करोगे तो जन्नत में जाओगे, गुनाह करोगे दोजख में जाओगे, यहाँ भी दो ऑप्शन रखे हुए हैं। लेकिन ज़्यादा बुनियादी दलील नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की तकदीर के बारे में है। 3 मकामात पे अल्लाह ताला ने ये बात बयान फरमाई है कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम को, कि या हम आपको वो चीज़ दिखाएंगे जिसका हम आपसे वादा कर रहे हैं, या متوفی انا کا، آپ کو متوفی کر دیں گے حضرت عیسیٰ علیہ السلام کی طرح. تو اس سے پھر مجھے، اگر اللہ کے رسول کے لیے دو تقدیریں ہیں تو سوال پیدا ہوتا ہے کہ ایسا کیوں ہے، ایک ہی تقدیر ہونی چاہیے تھی کہ یہ آپ کو متوفی کر لیں گے یا آپ غالب آئیں گے. تو اب اس سے مجھے، اگر آپ سوچیں تو اندازہ یہ ہوا کہ اللہ تعالیٰ نے قریش مکہ کی آزادی جو دے رکھی ہے اللہ نے امتحان کی وجہ سے، اس کے لیے یہ ضابطہ اس طرح سے رکھا کہ اگر قریش ایمان لے آئیں گے جیسا کہ ہسٹری میں ہوا تو نبی کریم صلی اللہ علیہ وسلم غالب آ جائیں گے، دنیا کے اندر حکومت قائم ہو جائے گی. اور اگر قریش ایمان نہ لائے، حضرت عیسیٰ کی طرح انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو مارنے کی کوشش کی، تو متوفی کا فیصلہ کر دیا جائے گا. تو یہاں سے پھر میں نے تقدیر کا یہ اصول سمجھا کہ ہر آدمی کے لیے ہر کام میں کم از کم دو آپشن کھلے ہیں، میں پڑھوں میں نہ پڑھوں، میرے والدین نے اسکول میں داخل کرانا تھا، کرائیں نہ کرائیں، دونوں آپشن کھلے تھے. کسی بھی میدان کا کوئی بھی چیز لے لیں. آپ نے پالنے کی بات کی، بچے ماں باپ نے فیصلہ کیا کہ بچے کو پالیں کہ مار ڈالیں، دونوں آپشن کھلے تھے، انہوں نے پال دیا، میں بڑا ہو گیا. اس کے بعد انہوں نے اسکول میں داخل کرا دیا، اسکول میں نہ داخل کراتے وہ بھی آپشن کھلا ہوا تھا، اسکول میں داخل کرا دیا وہ بھی آپشن کھلا ہوا تھا. تو اس طرح ہر چیز میں دو دو، کم از کم دو دو، بعض جگہوں پہ تین چار بھی ہو سکتے ہیں. مثلا جب ہم نے میٹرک کیا تو ہمارے پاس تین چار امکانات کھلے تھے، میڈیکل میں جائیں، انجینئرنگ میں جائیں یا آرٹس کی لائن میں چلے جائیں، تینوں امکان کھلے تھے. تو کس جگہ جا کے پانچ دس کھل جاتے ہیں، کس جگہ دو ہی ہوتے ہیں، کس جگہ ایک ہی رہ جاتا ہے. تو اس طرح سے جو اس کو میں کہتا ہوں کہ کمپیوٹر کی والی زبان میں اف فنکشن پہ تقدیر لکھی ہوئی ہے، اگر یہ کرے گا تو یہ ہو جائے گا، اگر یہ کرے گا تو یہ ہو جائے گا، تقدیر اس طرح سے لکھی ہوئی ہے. یہ تقدیر وہ ہے جو دنیا میں ہماری حالات زندگی سے متعلق ہے، لیکن وہ جو کامیابی اور ناکامی جس پر کھڑی ہے وہ مجھے آزادی دی گئی ہے کہ مجھے اگر میں اسکول میں داخل کرا دیا تو اسکول میں پڑھنے کے بعد میں کیسا انسان بنتا ہوں، میرا کردار، میری دیانتداری وہ کیسی ہے، وہ امتحان ہے. وہ آپشنل تو وہ بھی ہے، دو راستے ہیں کہ میں جب چاہیں چاہوں بد دیانتی کروں جب چاہوں، لیکن اس میں یہ نہیں ہے کہ وہ جو اس میں ہے نا کہ میں جتنی دولت اللہ نے دینی بس اتنی دینی ہے، لیکن نیکی میں میرے پاس کھلا راستہ ہے کہ میں ایک ایک قدم پر نیکی کا راستہ اختیار کروں. تو ٹھیک ہے، یہ تقدیر کا ان دو آیتوں، تین آیتوں کی وجہ سے.
خولا آصف صاحبہ کا سوال ہے کہ وراثت کے احکام میں جس طرح مرد کے بارے میں بتایا گیا ہے کہ اگر وہ فوت ہوتا ہے تو اس کے بچوں کو یہ ملے گا، بیوی کو یہ ملے گا، تو کیا خاتون کے لیے بھی یہ حصے اسی طرح ہوں گے کہ اگر خاتون فوت ہو گئی تو اس کے شوہر کو اور اس کے بچوں؟
ہاں ایسا بتایا قرآن میں، دونوں بتائے گئے، ہم پڑھ چکے ہیں، میری وہ درس نکال کر دیکھ لیں، اس میں عورتوں کے حوالے سے بتایا گیا کہ عورت بیوی کے مرنے پر شوہر کو کیا ملے گا، بچوں کو کیا ملے گا، اور شوہر کے مرنے پر بیوی کو کیا ملے گا، بچوں کا، سب بتایا گیا تفصیل کے ساتھ.
یاسین محمود صاحب کا سوال ہے کہ جو قتل عمد کی سزا ہے وہ کیا صرف کسی مسلمان کو قتل کرنے پہ دی جائے گی، یا اگر وہ کسی غیر مسلم کو قتل کرتا ہے تب بھی وہی سزا ہوگی؟
صرف میدان جنگ ایک ایسی جگہ ہے جس پہ سزا نہیں دی جاتی، باقی ہر جگہ مسلمان قتل کریں، غیر مسلم کریں، سب کو سزا ملے گی.
نادیہ راشد صاحبہ کا سوال ہے کہ مکتبہ فراہی کے مطابق جو پہلی وحی ہے اس سے تعلیم کے بارے میں کیا اصول ہمیں ملتے ہیں یا کیا رہنمائی ملتی ہے؟ غالباً وہ اقرا بسم ربک الذی، اس کے بارے میں پوچھنا چاہ رہے ہیں.
دیکھیں نبی کریم صلی اللہ علیہ وسلم نے وہ جو، ہم تو اس کو پہلی وحی نہیں مانتے، لیکن اقرا بسم ربک الذی ہو یا کچھ اور ہو، الگ سے اللہ تعالیٰ نے، اللہ کے رسول نے تعلیم کے لیے ہمیں ہدایات دی ہیں. تمام مسلمانوں پر دین کا علم حاصل کرنا فرض کیا گیا ہے، یہ تو بالکل واضح ہے. اتنا علم جو ان کی زندگی، ایک ہے آپ جاوید احمد گاندھی بنے، ڈاکٹر اسرار صاحب بنے، یہ نہیں ہے، لیکن جو دین زندگی پہ عمل کرنے کا ہے وہ تو ہر ایک کے اوپر فرض ہے کہ مجھے پتا ہو نماز کیسے پڑھنی ہے، روزہ کیسے رکھنا ہے، زکوٰۃ کیا ہوتی ہے، کب ادا کرنی ہے، کیسے ادا کرنی ہے، یہ علم تو ہر مسلمان پہ فرض ہے، اس کے بغیر وہ زندگی گزار ہی نہیں سکتا. تو ایک رہ گیا یہ کہ اب اس آیت سے کیا نکلتا ہے، اس آیت سے جو بات نکلتی ہے وہ جب ان شاء اللہ سورہ الگ پہ پہنچیں گے تو عرض کر دوں گا. اتنی موٹی سی بات جان لیجئے کہ اس اقرا کا مطلب ہے کہ آپ لوگوں کو میرا قرآن پڑھ کر سنائیے. اس اقرا کا مطلب وہ پڑھنا نہیں ہے جو عام طور سے ہم مراد لے لیتے ہیں،
हमज़ा साहब का सवाल है कि अगर किसी इंसान को ये शक हो कि वो पता नहीं सही रास्ते पे है या नहीं है, और वो ये कोशिश कर रहा हो कि वो सीधे रास्ते पे आ जाए, तो उसके लिए क्या तरीक़ाकार है कि वो ठीक रास्ते पे पहुंच जाए और खुदा के नज़दीक कामयाब हो जाए?
दो चीज़ें शर्त हैं, जद्दोजहद अल्लाह के रास्ते में सही बात तक पहुंचने की और ख़लूस नीयत। अगर आपके पास ये दो चीज़ें हैं तो अल्लाह ताला ने वादा कर रखा है कि अपने रास्ते पर खुद ले जाएगा। ये वाहिद वादा है जो हर एक के साथ पूरा होता है, ख्वाह आप अफ्रीका के किसी जंगल में पैदा हुए हों।
शुएब महमूद साहब का सवाल है कि सूफिया की करामात और नफसी उलूम या इस तरह की दीगर जो चीज़ें हमें पता चलती हैं, इनकी क्या हकीकत है? इस बारे में तफसील से जवाब दे दें और गांधी साहब का नुक्ता नज़र भी बयान कर दें।
देखिए, मेरे उस्ताद की राय तो वाज़े है कि वो कहते हैं कि नफ्सी उलूम हैं जिनके इस्तेमाल से आपके पास ऐसी कुव्वतें आ जाती हैं जो आप इस तरह के कारनामे कर सकते हैं। तो उनकी बात वज़नी है, बहुत बड़े आलिम हैं, और आपको अगर तसल्ली हो तो ज़रूर उनकी बात मान लें। उनकी बात के होते हुए मेरी ज़रूरत नहीं है कि मैं बात बयान करूं, लेकिन मुझे नफ्सी उलूम का कोई इल्म नहीं है। सच्ची बात है, मैं कहीं भी किसी के पास भी ये नफ्सी उलूम नहीं पाता। और बाकी जो इंसानी नफ्सियात के बारे में मैं जानता हूँ, आप भी जानते हैं कि बाज़ चीज़ें हमें ऐसे महसूस होती हैं कि ऐसी हो रही हैं जबकि वो हुई नहीं होती हैं। उसकी वजह से हम दूसरे आदमी की करामत को करामत समझ लेते हैं। अब मैं इसकी एक मिसाल दूंगा। मेरे एक खातून, मेरी वाइफ से राब्ता किया उसने कि मेरे मियाँ जो हैं वो सुबह सुबह 5-6 बजे निकल जाते हैं, फैसलाबाद ज़रा यूनिवर्सिटी जाते हैं, और मैं लाहौर में इधर अकेली होती हूँ, तो मुझे डर लगता है, ऐसे लगता है कि चारों तरफ से जिन हैं जो आ रहे हैं, कोई डाकू आ जाएगा, कुछ आ जाएगा, तो मुझे कोई वजीफ़ा बता दें। तो मैंने उनको लिखा एक पेपर के ऊपर कि वजीफे मैं नहीं मानता हूँ, लेकिन आप ये दुआ कर लिया करें। और एक जुमला मैंने लिखा कि दुआ और वजीफे में फ़र्क होता है, ये कोई मंत्र नहीं है कि जो आपको पनाह दे देगा जैसे वो हिसार बांध देते हैं, लेकिन आप अल्लाह से दुआ करें, अल्लाह ताला के सहारे पर, तो खुदा पर भरोसा करें और तवक्कुल करें। तो ये भी मैंने जुमला लिखा कि जिन जो हैं वो आपको जिस्मानी नुकसान नहीं पहुँचा सकते, सिर्फ वसवसा डाल सकते हैं। बकरी तो आपको सींग मार के, मासूम जानवर का नाम लिया मैंने, कि बकरी तो आपको सींग मार कर जख्मी कर सकती है, लेकिन जिन आपका बाल भी उखाड़ कर नहीं ले जा सकता। तो दुआ मैंने, एक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ जो किताबों में आती है, वो मैंने लिख कर उनको दे दी। तो आउज़ बे कलिमातिल्लाह तामात वाली जो दुआ है वो मैंने लिख कर उन्हें दुआ पढ़ी, खौफ दूर हो गया, खूब दौर हो गया। तो वो शाम को पूरे मोहल्ले में मशहूर हो गया कि करामत हो गई जी। तो अब मैं दफ्तर से अलमारों से गया, घर बैठा तो अब जो मोहल्ले में मशहूर ही बात वो बताने लगा हूँ कि मैं अभी घर में गया ही हूँ, मेरा ख्याल है कपड़े वपड़े चेंज किए और खाने के लिए इंतज़ार कर रहा था, तो बेल हुई हमारी, तो कोई खातून ने आवाज़ दी मेरी वाइफ को कि शाह जी घर हैं। तो ये जो सूरत हाल है ये दुनिया में ऐसे होता है। वो उनको कोई इत्मीनान हो गया, कुछ हो गया, मुझे नहीं पता कि कैसे हुआ, लेकिन उनको डर लगना बंद हो गया, तो मैं शाहजी हो गया रातों रात। तो ये काम है जो हमारे दूसरी तरफ से ज़्यादा होता है। करामतें कोई नहीं होती, कोई नफ्सी उलूम नहीं है, कुछ नहीं है। तो इसलिए बस अल्लाह पे भरोसा किया करें। हज़रत सुलेमान के ज़माने के जो वाक़यात हैं वो स्पेशल हैं। उन्होंने दुआ की थी कि या अल्लाह मुझे ऐसी हुकूमत दे जो किसी और को ना पहले मिली हो ना बाद में। ये उस हुकूमत के कारनामे हैं, उसमें उनके वो चींटियों से बातें कर रहे हैं, वो हुदहुद से बातें कर रहे हैं, उनकी मजलिस में बैठा हुआ एक आदमी, और उसको अल्लाह ताला ने नफ्सी इल्म नहीं कहा, इल्मुन मिल किताब कहा है। कोई कानून, कोई जाब्ता उसके पास था जिसके तहत वो लेकर आया है। तो वो कानून जाब्ता हो सकता है हम भी दरियाफ्त कर लें, साइंस के रास्ते से जाते जाते दरियाफ्त कर लें। तो वो कौन से जाब्ते होते हैं हमें नहीं मालूम उनके पास कौन से थे, लेकिन ना वो जादू था ना वो कोई नफ्सी उलूम थे, कोई इल्म था अलबत्ता, मैं बस ये कहूँगा। उसको नफ्सी उलूम कह ले, मुझे कोई एतराज़ नहीं है, लेकिन बहरहाल اس طرح کا کوئی علم میرے علم میں نہیں ہے. اصل بات یہ ہے.
ثاقب علی صاحب کا سوال ہے کہ اگر ہم اپنے کسی رشتہ دار کو زکوٰۃ دیتے ہیں اور وہ انہی پیسوں سے ہمارے بچوں کے لیے کوئی تحفہ لے لیتے ہیں یا کوئی کھانے کی چیز لے آتے ہیں تو کیا ہماری زکوٰۃ ادا ہو جائے گی؟
اچھا وہ لے آتے ہیں اپنی مرضی سے, وہ ان کی مرضی ہے, اس میں کوئی مسئلہ نہیں. آپ نے اپنی طرف سے دی تھی, ہاں آپ نے زکوٰۃ کے لفافے میں لکھا ہوا تھا کہ عید لے آئیے گا, پھر نہیں ہوگی تھا.
روز بن رضوان صاحبہ کا سوال ہے کہ نفلی عبادات میں اگر ہم مشقت اپنی بڑھاتے ہیں یا مشقت کے ذریعے کوئی عبادت کرتے ہیں نفلی عبادت, تو کیا اس سے بھی اجر میں اضافہ ہوگا؟
نہیں, خود بڑھانے کا کیا مطلب ہے کہ آپ نے چار پانچ ڈنٹر پیل کا نماز پڑھی؟
نہیں, نفلی عبادت میں اگر ہم مشقت برداشت کرتے ہیں, یعنی ہم 20 نوافل پڑھتے ہیں یا 50 پڑھتے ہیں جو ہمارے لیے مشقت کا باعث بنتے ہیں, تو کیا اس سے بھی ہمارے اجر میں اضافہ ہوگا یا ہمیں اتنے ہی نفل پڑھنے چاہیے جو ہمارے لیے؟
ہاں, بہتر یہی ہے کہ نبی اکریم صلی اللہ علیہ وسلم کی یہی نصیحت ہے کہ خیر العمل اقل و ادبم, بہترین عمل وہ ہے جو مختصر ہو لیکن مسلسل ہو. بہترین عمل وہی ہے. وہ عمل بہترین نہیں ہے جو آپ مشقت میں ڈال کے اپنے آپ کو پڑھیں, تو اپنے عمل کو اس طرح سے بہتر کرنا چاہیے. اصل میں کوالٹی بہتر کریں, مشقت کی بجائے کوالٹی کی طرف جائیں. آپ توجہ سے پڑھیں, آپ ٹھہر ٹھہر کر پڑھیں, آپ سمجھ کر پڑھیں, ایک ایک رکوع قیام سجدہ پوری تسلی کے ساتھ ہو, اس کا اجر زیادہ ہو جائے گا. تو آپ نے 2 رکعتیں پڑھی ہوں گی, دوسرے نے 20 پڑھی ہوں گی, تو آپ کی 2 رکعتیں زیادہ ثواب والی ہو سکتی ہیں دوسرے کی 20 رکعتوں کے مقابلے میں.
محمد حاضر صاحب کا سوال ہے کہ اللہ تعالیٰ جس طرح کسی رسول یا نبی کے زمانے میں فیصلے کرتے ہیں, تو کیا ان رسولوں کے بعد بھی اللہ تعالیٰ فیصلے اسی پیمانے پہ کرتے ہیں یا قوم کے حالات دیکھ کر اس کے مطابق چیزیں چلاتے ہیں؟
یہ رسولوں کا زمانہ بالکل خاص ہے, اس میں جو فیصلے ہوتے ہیں وہ بعد میں نہ پہلے کبھی نہیں ہوتے. البتہ قوموں کے بارے میں اللہ کے فیصلے ظاہر ہے کہ قوم کے حالات, قوم کی صورتحال دیکھ کے اللہ تعالیٰ کرتے رہتے ہیں.
یہ ڈاکٹر صاحب ہیں, کوئی ان کا نام نہیں لکھا, ان کی طرف سے سوال ہے کہ مسلسل استخارہ کرنے سے یا اگر ہم 2 کاموں کے لیے الگ الگ استخارہ کرتے ہیں تو کیا یہ طریقہ ٹھیک ہوگا, اور درود شریف کی دعا قبول ہونے میں کیا اہمیت ہے؟
دیکھیں, یہ استخارہ جو عام تصور ہے اس کے مطابق اگر آپ استخارہ کریں گے تو میں اس کا قائل نہیں ہوں. نبی اکرم صلی اللہ علیہ وسلم نے ایسے کسی استخارے کی تعلیم نہیں دی کہ جو آپ مسلسل کریں گے تو کوئی اطلاع مل جائے گی. یہ بالکل غلط بات ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے جو استخارہ بتایا تھا وہ یہ تھا کہ اگر فیصلہ نہ ہو پا رہا ہو تو تم اللہ 2 رکعت نماز پڑھ کے اللہ سے دعا کرو کہ یا اللہ میں جو بھی کام کروں میرے لیے خیر بنا دے. بس اصل استخارہ اتنا ہے, اس سے زیادہ کچھ نہیں ہے. اب تو میں نے سنا ہے کہ لوگ ٹیلی فون پر بھی استخارہ کر دیتے ہیں, ادھر آپ نے فون کیا ادھر وہ ٹھک آپ کو جواب دے دیں گے, ہاں جی ٹھیک ہے جی آپ کر لیں. یہ کوئی چیز نہیں ہے. اچھا وہ بھی ہوتا ہے, یہ مجھے نہیں پتا. کیا بات ہے. تو نبوت ختم ہو چکی ہے, اللہ کی طرف سے کوئی پیغام رسانے کا کوئی طریقہ موجود نہیں ہے, یہ واضح رہنا چاہیے. اس سے بڑی اور نبوت کیا, نبی کریم صلی اللہ علیہ وسلم وحی کا انتظار کرتے ہوئے 6 مہینے گزار دیے, اللہ تعالیٰ نے نہیں آئی. یہ اتنے نکمے لوگ اتنے شاندار ہو گئے کہ اللہ کے رسول سے زیادہ بیٹھے بیٹھے اللہ سے رابطہ کر لیتے ہیں, بڑی جرت کی بات ہے. تو استخارہ کوئی چیز نہیں ہے سوائے بہتری کی دعا کے کہ یا اللہ اب میں جو بھی کام کروں اس کو میرے لیے بہتر بنا دے. بس دوسرا کیا تھا, درود پاک کا دعا میں. دیکھیے, دعا خدا کے فیصلے پر منحصر ہے. آپ درود کر کے 2 رکعت صلات حاجت پڑھ کے کریں, جو مرضی کر کے کریں, سارے اپنی نیکیاں ساتھ جوڑ کر نمازیں روزے حج زکوٰۃ کہ یا اللہ میں نے یہ کیا وہ کیا وہ کیا, ان کو سامنے رکھ کر میں دعا مانگ رہا ہوں, تب بھی اللہ نے اپنے فیصلے سے ماننی ہے. وہ مان لیں تو بڑی عنایت ہے ان کی, نہ مانیں تو, لیکن اپنی نیکیاں اس طرح کے کاموں میں ضائع نہیں کرنی چاہیے. نیکیاں آخرت کے لیے سنبھال کے رکھیں تاکہ آخرت میں کام آئیں. دعا الگ سے خدا سے کریں کہ آپ اس اللہ کے بندے ہیں, یا اللہ میں تیرا بندہ ہوں تم سے مانگ رہا ہوں, تو بس مہربانی کر دیں. مہربانی اسی نے کرنی ہے. آپ کے نیکیاں جوڑ دینے سے یہ کرنے سے دعا قبول ہونی ہے نہیں قبول ہونی, اس کا کوئی ذکر نہیں ہے کتاب و سنت میں.
استاذ, آج کے درس میں جو آیات ہم نے دیکھی یا قرآن پاک کا ویسے مطالعہ کیا جائے تو وہ جو مسلم قوم کو رہنما اصول بتاتا ہے کہ آپ کا چال چلن اس طرح سے ہونا چاہیے، آپ کو ظلم کے خلاف اس طرح سے جدوجہد کرنی ہے، آپ نے ایسے علاقوں میں نہیں رہنا جہاں پہ آپ کو آپ کے مذہب کی پریکٹس نہ کرنے دی جائے. تو استاذ، اس کے باوجود ایسا کیوں ہوا کہ مسلمان قوم ہم دیکھتے ہیں کہ پچھلے کئی سالوں سے مسلسل زوال پذیر ہو رہی ہے، آپ اس کے کیا اسباب دیکھتے ہیں؟ حالانکہ اس سارے مطالعے کے بعد اور اس طرح کی رہنمائی کے بعد ہمیں تو سب سے عظیم قوم ہونا چاہیے تھا، جبکہ ہم اس سے بالکل الٹ کھڑے ہوتے ہیں.
ہم نے اصل میں جو خدا کا تصور ہے وہ بگاڑا. میں پہلے بھی اس پر بات کر چکا ہوں 2-3 دفعہ. ہمارے خدا کا تصور یہ ہے کہ ہم کوئی 2 رکعتیں پڑھتے ہیں تو وہ خوش ہو جاتا ہے اور بس راضی ہو جاتا ہے. اس کی وجہ سے پھر ہمیں اچھے کام کرنے کی ضرورت نہیں ہے. جب میں نے 5 وقت نماز پڑھ لی ہے، روزہ رکھ لیا، تب میں دوزخ میں تو نہیں جا سکتا. دوسرا خدا کے بارے میں تصور قائم ہو گیا کہ میں نماز پڑھوں گا تو میرا رزق کھل جائے گا، نماز نہیں پڑھوں گا تو رزق نہیں کھلے گا. چنانچہ پورے کا پورا دین صرف دنیوی فائدے کے لیے بنا دیا گیا، جس کے نتیجے میں تقویٰ فوت ہو گیا. تقویٰ فوت ہو گیا تو مسلمان نام ہی تقوی کا تھا، کہ اگر آپ کے اندر یہ تقویٰ نہیں ہے کہ میں جھوٹ بولوں گا کہ سچ بولوں گا، حرام کماؤں گا کہ حلال کماؤں گا، تو پھر جو مرضی کرو. تو اس لیے ہم یہ جملہ سنتے ہیں کہ بھئی کاروبار الگ ہے، نماز روزہ الگ ہے، اس لیے کہ تقویٰ ہے ہی نہیں. تو تقویٰ اگر آپ کے پاس ہے تو نماز روزہ اور کاروبار الگ نہیں ہوتے، وہ اکٹھے رہتے ہیں، جڑے رہتے ہیں. یہ خدا کے بارے میں تصور کی 2-4 چیزیں تھیں. پھر تیسرا مسئلہ یہ ہوا کہ ہم نے جو معلم پیدا کیے ہیں پچھلے 400 سال میں، وہ معلمین جو تھے انہوں نے چند چند چیزوں کو اٹھا لیا، پورا دین پس پردہ چلا گیا. کچھ نے کہا جی تبلیغ، اس کے اہمیت کے کلابے ملانے شروع کر دیے. کچھ نے کہا جی اسلامی نظام کا نفاذ، اس کے کلابے ملانے شروع کر دیے. کچھ نے کہا جی کہ خلافت قائم ہونی چاہیے، کچھ نے کچھ، کسی نے کچھ، ایک ایک نقطہ کو لے کر. اب جس آدمی کی تبلیغی پروگرام کے تحت ٹیوننگ ہو گئی، وہ اسی کے گرد گھومتا رہتا، باقی دین جائے جہاں جانا ہے. جو انقلاب کے لیے آ جائے گا، وہ پھر نماز روزہ اس کے لیے ثانوی چیز ہے، اس کے لیے تقویٰ کچھ چیز ہی نہیں ہے. بس ٹھیک ہے، یہ سب سے متقی آدمی ہے جو تبلیغ کر رہا ہے، یہ سب سے متقی آدمی ہے جو نفاذ دین کی جدوجہد، یہ پھر فضا بن جاتی. اس نے بھی ہمارا بیڑا غرق کیا کہ ہم نے تقوی سے محروم ہو گئے. تیسری بات جو وجہ ہے وہ ہندوستانی ہونا ہے. ہندوستان میں مذہب کا اخلاق سے کوئی تعلق نہیں ہے، مذہب کا اخلاق سے کوئی تعلق. اخلاق کو فطری چیز طور پر تو لیا جاتا ہے، ایسا نہیں کہ ہندوؤں کے اندر اخلاق نہیں ہوتا، یہ میری بات کا مطلب نہیں، لیکن مذہب کے ساتھ اس کا لنک نہیں ہے. یہ تصور مسلمانوں نے بھی لے لیا، چنانچہ اشارہ توڑ کر بھی آدمی مسلمان رہتا ہے، جھوٹ بول کر بھی آدمی مسلمان رہتا ہے، چگلی کر کے بھی آدمی مسلمان رہتا ہے. جبکہ نبی کریم صلی اللہ علیہ وسلم کے ایسے جملے ہیں کہ ایک دل میں ایمان اور جھوٹ اکٹھے نہیں ہو سکتے. تو جب یہ تصور اگر آپ کے پاس آ جائے کہ نہیں میں ایمان والا رہ سکتا ہوں، جھوٹ بولوں، چگلی کروں، بددیانتی کروں، تو کام خراب ہو جاتا. اس وجہ سے پھر دین کا یہ ایک پورا حصہ، جو بلکہ ہمارے مکتب فکر کے اندر اور پرانی جو امت تھی اس کے نزدیک اخلاق ہی اصل دین ہے. اخلاق کی شکل ہی نماز میں ڈھلتی ہے، اخلاق کی شکل ہی روزے میں ڈھلتی ہے، اخلاق کی شکل ہی عدالت میں ڈھلتی ہے. تو ہمارا تو دین کھڑا ہی اخلاق پہ ہے. یعنی اگر دین اسلام میں سے اخلاق نکال دیا جائے تو دین باقی نہیں رہتا، یہ عجیب بات ہے. باقی ادیان قائم رہ سکتے ہیں لیکن اللہ کے تینوں دین. لیکن آپ دیکھیے کہ مسلمانوں نے، یہودیوں نے، عیسائیوں نے کیا کیا کہ آپ سارا اخلاق نکال دیں پھر بھی دین قائم ہے. جس دن یہ ظلم ہو گیا تھا اس دن نکمے لوگ پیدا ہو گئے تھے، میرے آپ جیسے تو خیر نہیں کہہ سکتا میں، میرے جیسے پیدا ہو گئے. تو اب جھوٹ بول کے مسلمان ہے، چگلی کر کے مسلمان ہے، ساری حرام کمائی کھا کے مسلمان ہے. اس نے ہمارے اندر اخلاقی گراوٹ مسلسل پیدا ہوتی جا رہی ہے، اور اتنی زیادہ ہو گئی ہے کہ بھائی بھائی پہ اعتبار نہیں کرتا، ماں بیٹے پر اعتبار نہیں کرتی. یہ اتنی کہ اس کو پتہ ہے کہ اس کو موقع مل گیا تو یہ مجھے بھی وہ کیا کہتے ہیں لوٹ کر لے جائے گا یا نقصان پہنچا دے گا. तो इस वजह से उम्मत के अंदर जवाल आता चला जा रहा है। तो अब आप देखिए कि मैं 6-9 के करीब तंजीमों में मुख्तलिफ पहलुओं से करीब रहा हूँ, तो बहुत करीब से देखा है उनको। तो कहने को कहेंगे कि जनाब ये अखलाकी असूल हैं, ये हम इसके लिए जद्दोजहद कर रहे हैं, अपने घर में अपनी ज़ात के साथ वैसा नहीं होगा। एक साहिब ने किसी जमात के बारे में तबसरा किया कि वो लोग जो अपने घरों में शरीयत नाफिज नहीं कर सकते, वो मुल्क में कैसे नाफिज करेंगे। ठीक है, तो ये जो सूरत हाल है ये दुनिया पाकिस्तान में कायम है। तो इसलिए अब हम जवाल की तरफ जा रहे हैं। जिस दिन हर मुसलमान ने अखलाक और दीन को इकट्ठा कर दिया, उस दिन हमारी तरक्की शुरू हो जाएगी। मुसलमान होने के अतबार से मादी तरक्की की बात नहीं कर रहा, अखलाक की तरक्की शुरू हो जाएगी। अलबत्ता एक जो चीज़ है वो मैं महसूस करता हूँ कभी कभी कि पॉलिसी के तौर पर और बाज़ अफराद के यहाँ सिर्फ फितरी तौर पर अखलाक आ रहा है। यानी ऐसे बच्चे मेरे सामने आ रहे हैं जो 17, 18, 19, 20, 30 साल की उम्र तक के हैं इस वक्त, वो इस तरह के जुमले बोलते नज़र आते हैं, जी ये तो चीज़ बर्दाश्त नहीं हो सकती कि उसने मुझे झूठ बोला है। लेकिन दूसरों के लिए मुझे पता नहीं अपने लिए क्या सूरत हाल है, लेकिन ये चीज़ बनती जा, अगर ये जुमले बोले जाने के मुसलसल, तो फिर लोग इसमें एहतियात करने लगेंगे। अच्छा नहीं, झूठ बोल के लोग नाराज़ हो जाते हैं। तो इस तरह के जुमले मैं सुन रहा हूँ, शादियाँ टूटी हैं इसी असूल पर। बाज़ मेरे सामने हैं कि जी मेरी बीवी मेरे साथ झूठ बोलती है, मैं ऐसी बीवी तो बर्दाश्त नहीं कर सकता। तो ये अब नई नस्ल में कुछ ये चीज़ें आ रही हैं जो हम कबूल कर जाते थे कि ठीक है कोई बात नहीं, ठीक है, लेकिन अब इनके यहाँ ये शऊर बेदार हो रहा है। इससे मुझे लगता है कि हम अगर इस नस्ल को, इनके इस हसासियत को कायम रखें, तो मैं एक जुमला बोला है, दो एक दफ़ा ज़्यादा नहीं बोला, कि शायद हम वेस्टर्न तहजीब के अंदर जो अखलाकी मेयार है, शायद वो किसी वक्त अपना लें अगली नस्लें कोई 100 साल बाद 60 साल बाद, लेकिन वो मज़हब से वो भी जुदाई होगी, वो मज़हब वाली नहीं होगी। तो अखलाक के साथ जब मज़हब का तड़का लगता है तो वो दीन बन जाता है, और अखलाक के साथ दीन का तड़का अलग कर देते हैं तो बेस्ट पॉलिसी के तौर पर रह जाता है। तो शायद हम बेस्ट पॉलिसी के तौर पर इसको इख्तियार कर लें।
उस्ताद, हमारे मुल्क में इन दिनों शदीद सैलाबी सूरत हाल है, और उसमें ख़ास तौर पे मज़हबी हलकों में ये बात अब बिल्कुल यानी बहस का हिस्सा ही हम नहीं देखते कि वो दावत जो कुरान हमें देता है कि आपने इसार करना है, कुर्बानी करनी है, अपने तरफ से बढ़ के सोसाइटी को कंट्रीब्यूट करना है, वो चीज़ एक तो ख़त्म होती जा रही है। हालांकि हमने बचपन में हमें याद पड़ता है 2010 का सैलाब हो या पीछे 2005 का जलजला हो, तो यही मेंबर था जहां से ये आवाज़ आती थी कि आप अपने मुसलमान भाइयों की मदद के लिए आगे बढ़ें, जबकि अब वो सूरत हाल उस तरह से नज़र नहीं आती कि जो दीन की दावत पेश करने वाले लोग थे वो अब इन बुनियादी चीज़ों की तरफ भी तवज्जो दिलाते बहुत कम नज़र आते हैं। तो इसकी आप क्या वजह देखते हैं? दूसरी तरफ कौम का अगर रवैया देखा जाए तो हमारे यहाँ आपको पता है कि पाकिस्तान उन ममालिक की फहरिस्त में है जो अंडर डेवलप्ड कंट्रीज़ हैं, तो दीगर जो डेवलप्ड मुल्क हैं वहाँ से इमदाद आती है इस तरह की आफात की सूरत में, तो वहाँ पे हमारा रवैया ये होता है कि हम जो वहाँ से माल आता है उसको मुस्तहिक तक नहीं पहुँचने देते। ये मैं खुद 2022 के सैलाब में फील्ड में मैंने काम करके देखा है, तो अमूमन ये चीज़ नज़र आई है कि आप खुश्की के इलाकों में, महफूज इलाकों में हैं, आपका कोई ज़्यादा नुकसान नहीं हुआ, आप एक तो उन सारी चीज़ों का फ़ायदा उठा रहे हैं ज़रूरत से ज़्यादा, आप लोगों को रोक लेते हैं, रास्ते बंद कर लेते हैं, पिछली बार तो ट्रक तक लूटे गए। अब हम देखते हैं सोशल मीडिया पे कि वो सिलसिला अब दोबारा से शुरू हो रहा है, वो लोग जो वहाँ पे जाते हैं उनको, उन्हीं को लूट लिया जाता है, हालांकि वो नेक जज्बे के साथ वहाँ पे गए हुए होते हैं। तो ये जो दो रवैये पैदा हुए, कौम में हक ज़रूरतमंद तक ना पहुँचाने वाला, और दूसरा जो हक बात बयान करने वाले थे अब वो उसमें बिल्कुल मुकम्मल खामोशी होती है। आप जुमे के मेंबर पे चले जाएं, वहाँ पे दर्स या खुतबा सुनने, तो वहाँ पे इस तरह की दुआ तो करा दी जाती है, लेकिन तरगीब उस तरह से नहीं दिलाई जाती कि आप बढ़ के कौम की यानी मावनत करें इस मुसीबत में। तो इस हवाले से अगर आप कोई तबसरा करें।
असल में जो तरगीब देने वाले थे वो खुद मांगने वाले हैं, तो वो तरगीब क्या देंगे, वो तो खुद मांगते हैं। एक तो ये बात मसला है। दूसरा मसला ये है कि जो हमारी नस्ल थी मेरे वालदैन वाली या मुझसे कोई 10-1 साल बड़े लोगों की, उनकी मजहबी तरबियत अच्छी हुई हुई थी, वो अब ख़त्म हो गए जो क्याम पाकिस्तान से करीबी ज़माने में पैदा हुए या पहले पैदा हुए हुए थे, वो नस्ल चली गई है। उसकी कुछ बरकतें आपको हासिल थीं, वो इस तरह के मौक़ों पर ताबुन कर देते थे, ये करते थे। जो मेरी नस्ल है इसमें अगले 5-10 साल भी डालने, मुझसे जो 10 साल छोटे होंगे, वो लोग कुछ दीनी हैं, कुछ दीनी हैं, उतने नहीं जितने मेरे वालदैन दादा दादी थे। हाँ, मैं अपने दादा दादी नस्ल बताने के लिए कह रहा हूँ, ये ना समझिए कि मैं अपने वालदैन की नेकी बता रहा हूँ। तो ये जो नस्ल थी ये दीन के साथ ज़्यादा जुड़ी हुई थी, खैरात करना, सदका करना, ऐसे ऐसे अजीब वाक़यात कि अपनी भूख रख के किसी को दे देना, ये अब नहीं होते हैं। होते होंगे, मैं बिल्कुल नफ़ी भी नहीं कर सकता, लेकिन अक्सरियत अब ऐसी नहीं है। ये जो नस्ल मेरे वाली नस्ल है ये कैपिटलिज्म की पाली हुई है, इसमें मुझे सिखाया गया है कि मैंने अपना फ़ायदा देखना है, दूसरे का नहीं। अपने फ़ायदे के लिए मैं आपको नुकसान पहुंचा सकता हूं, मेरी तरबियत यही की गई है। तो अब इसकी वजह से ऐसे लोग अब नहीं हैं कि जो किसी गरीब के काम आएंगे, ये करेंगे वो करेंगे। इस कैपिटलिज्म ने नकम्मे लोगों को चोरी का रास्ता सिखाया हुआ है, चोर बाजारी का रास्ता सिखाया हुआ है। चुनाचे हमारा एक बड़ा नफीस ऑफिसर मुल्क का पैसा खा रहा होता है, तो आपका काफिला क्यों लूटेगा, बता दीजिए। अगर वो वहाँ लूट मार कर रहा है तो सड़क पे आपके ट्रक के साथ क्यों नहीं करेगा। तो हमने अपनी पूरी कौम को बनाया ही लूट मार वाला है।
आप देखें कि मुसीबत ज़दा लोगों को हम अपनी खुली आंखों से देख रहे हैं, कुछ लोग इसको ताबीर कर रहे हैं कयामत के साथ, ये वो मनाज़िर हैं जो आपको कयामत है। एक क्रिकेटर की वीडियो देखा था, वो जब सलाह के इलाकों का विजिट किया तो वो बाकायदा आपदीदा हो गया। तो आप देखते हुए इन चीज़ों से फिर किस तरह से पलट आते हैं?
जब आपका सीने में दिल तकवे वाला ना हो, पत्थर हो गया हो, तो फिर ये कोई चीज़ नहीं। आपको मालूम है कि पाकिस्तान में जो खुर्द बुर्द होती है किसका पैसा होता है, मेरे आपके टैक्स गए होते हैं, वो खा रहे होते हैं। उनको नहीं पता कि बच्चे यतीम धक्के खाते फिरते हैं, उनको पता कि गुरबत का कितना बड़ा, गरीबों का कितना पंडाल है जो पाकिस्तान में संभालने वाला है। पाकिस्तान में जो एनजीओस के बास लोगों ने मुझे बताया कि वो गरीबों के लिए पैसे भेजते हैं, जाते हमारी तिजोरियों में हैं, बस तस्वीरें उतारेंगे, दिखाएंगे, वो उनको दिखाएंगे ये काम हो गया है। और ये भी सुना है हमने कि मसलन दिखाने के लिए तस्वीरें उतार लीं, वही सामान फिर वापस ले लिया उनसे, वो बाहर लेके जाते हैं, आटे का थैला पकड़ाया है तो वो लेके जा रहा है बेचारा गरीब आदमी, जो उसके वापस ले लिया बाहर खड़े हुए लोगों ने कि नहीं नहीं तो सिर्फ तस्वीरें उतारने के लिए था, ये भी हो रहा है। तो ये इतनी इतनी गंदगी में गिर जाएगी हमारी उम्मत, ये नाकाबिले यकीन है, बिल्कुल नाकाबिले यकीन है। तो इसको उठाने के लिए आप जैसे लोगों को निकलना चाहिए, शऊर बेदार करना चाहिए। मस्जिद ने अपना ये किरदार छोड़ दिया बदकिस्मती से, वो जिन कामों में पड़ गई है, अल्लाह करे कि कोई खुदा का बंदा आए तो मस्जिद आज़ाद हो, मस्जिद सरकारी तहवील में जाए और वहाँ से अच्छी साफ़ सुथरी आवाज़ें आनी शुरू हों, और आलम दीन अपने मांगने वाले मकाम से उठकर किसी अच्छी जगह पे खड़ा हो। हमने आलम दीन को आबादी का कमज़ोर तरीन तबका बना दिया हुआ है, तो उसने अपना हाथ फैलाना होता है, उसे वो तरगीब नहीं दे सकता कि आप दूसरे पर खर्च करें, नामुमकिन है। यानी मैंने ऐसे झगड़े देखे हैं इन लोगों के अंदर कि लड़ रहे होते हैं 10-10 रुपए पर लड़ रहे होते हैं। तो इनसे आप तवक्को करेंगे तो ये गलत बात है। तो अब सिविल सोसाइटी के लोगों को आगे बढ़ना चाहिए, लोगों को उभारें और पुलिस की मदद से محکموں کی مدد سے یہ کام نپٹائیں، یا وہ مذہبی تنظیمیں جو اپنے اندر دیانتداری کا جذبہ رکھتی ہیں وہ آگے بڑھیں، کام کریں. تو لوگ ابھی موجود ہیں، مرے نہیں ہیں، کیونکہ کچھ نہ کچھ اثرات تو ہیں، لیکن مایوس بھی نہیں ہونا چاہیے. لیکن بہرحال جو پیچھے ہمارے دماغ ہے وہ صحیح نہیں ہے. ہم مومنانہ دماغ نہیں رکھتے ہیں، دماغ ہمارا کافرانہ ہے. اسلام سے صرف ہماری ایک عقیدت ہے جو جڑی رہ گئی ہے، اور ایک طرف ہمارا فخر بھی ہے، بس اور کچھ بھی نہیں. اور اب تو فخر والا ایلیمنٹ بھی ختم ہوتا جا رہا ہے.